نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم وما الحياة الدنيا إلا متاع الغرور سورة آل عمران آیت نمبر 185 اللہ سبحانہ وتعالیٰ فرماتے ہیں اور نہیں ہے یہ دنیا کی زندگی مگر دھوکے کا سامان. اور اسی طرح سے قرآن پاک کی اور آیات کو بھی سامنے رکھتے ہوئے آج ہم جس باطنی بیماری کا تذکرہ کریں گے اور اس کے اسباب ڈھونڈ کر پھر آخر میں اس کے علاج ڈھونڈیں گے وہ ہے حب دنیا. اللہ تعالیٰ نے ہم سب کو اس دنیا میں پیدا کیا اور ہم میں سے کوئی بھی ایسا نہیں کہ جو یہ نہ جانتا ہو کہ آدم اور حوا علیہ السلام کو پہلے اللہ تعالیٰ نے جنت میں بھیجا اور وہاں سے پھر ایک آزمائش کے طور پر دنیا میں بھیجے گئے. تو یہ دنیا اصل میں ایک راستہ تھا جنت میں جانے کا اور اللہ تعالیٰ نے ہمیں کچھ پابندیاں دنیا میں دے کر بھیجا کہ تم نے اس کے ساتھ اس دنیا میں رہتے ہوئے اللہ کی رضا کو ڈھونڈنا ہے اور ناراضگی سے دور رہنا ہے. جو اس کام پہ پورا اترا اس کو اللہ تعالیٰ جنت بھی دیں گے اور دنیا میں بھی اس کو خوش رکھیں گے. لیکن جس طرح آدم اور حوا کو بہکایا شیطان نے ابلیس نے اور اس نے ان کو اس طرح سے دوسری چیزوں میں مگن کرنا چاہا کہ یہ بیچ کا ڈور پیچھے سے بند کرتے ہیں آپ میں سے کوئی اٹھ کے کچن کا کہ اللہ تعالیٰ کیا حکم بھلوا دیا ابلیس نے اس طرح سے باتوں میں رکھا. قرآن پاک میں آپ پڑھیں گے سورۃ آل عمران میں سورۃ الاعراف میں آتا ہے کہ ودل فضل اللہ ما بغرور آسانی سے آہستہ آہستہ ان کو وہ اپنے دم میں لے آیا جس کو آپ کہتے ہیں کہ کسی کو اپنے دام میں رکھنا. اور اس طرح سے آدم علیہ السلام اللہ کا حکم بھول گئے وقتی طور پر اور شیطان کی باتوں میں آ گئے. تو اس دنیا کو جس میں میں اور آپ بھیجے گئے ہیں اللہ تعالیٰ نے دنیا کہا ہے اور دنیا کا لفظ عربی زبان میں دال نون یا دال نون واؤ سے بھی ہوتا ہے. دنوف کا معنی ہوتا ہے ادنا یا قریب کی چیز. جیسے میں آپ سے کہوں کہ آپ میرے قریب ہیں ان لوگوں کی نسبت, جو لوگ پیچھے کی لائنوں میں بیٹھے ہیں وہ نسبتاً دور ہیں اور آپ میرے قریب ہیں. جیسے اقصا دور والی چیز کو کہتے ہیں اور اسی سے لفظ ادنا بھی ہے. یعنی یہ دنیا ادنا ہے. ادنا کا لفظ آپ اردو میں بھی بولتے ہیں, حقیر چیز کو کہتے ہیں نا. تو دنیا کو ادنا کیوں کہتے ہیں؟ پہلی بات ہے کہ آخرت کے مقابلے میں بالکل ورتھ لیس ہے, اس کے اندر کوئی ایسی خوبی نہیں ہے کہ اس کے اوپر انسان مر مٹے. اور دوسری یہ ہے کہ آخرت کے مقابلے میں یہ جلدی مل جاتی ہے. لوگ کہتے ہیں دنیا نقد کا سودا ہے, آخرت ادھار کا سودا ہے. تو کس نے ادھار چکایا؟ نعوذ باللہ. اللہ تعالیٰ کے بارے میں بھی لوگ ایسی ایسی باتیں کرتے ہیں کہ موج کرو, مستی کرو, عیش کرو, تمہیں جو بھی کرنا ہے اس دنیا میں کرنا ہے. تو اللہ تعالیٰ نے اس دنیا کو ہمارے لیے امتحان بنایا اور اس دنیا سے گزرنے کا حکم دیا. الحمدللہ. اکثر ہم لوگوں کو کہتے ہیں راستوں میں مت بیٹھو, راستے گزرنے کے لیے ہوتے ہیں. جب لوگ راستوں سے گزرنے کی بجائے راستوں میں بیٹھنے لگ جائیں تو دوسرے لوگوں کا بھی راستہ مشکل ہوتا ہے. یہ دنیا ایک راستہ ہے اور ہم سب اس راستے میں سے گزر کر اللہ کی رضا کو پاتے ہوئے اس جنت میں جائیں گے یا جانا چاہتے ہیں جس کو اللہ تعالیٰ نے ہمارے لیے بنایا تھا. تو قرآن پاک میں اس روٹ سے 133 ڈفرینٹ لفظ آئے ہیں جس سے ہمیں ڈفرینٹ اینگل سے یہ یقین دلایا گیا کہ ومل حیات الدنیا الا متاع الغرور. یہ دنیا کی زندگی دھوکے کے سامان کے سوا اور کچھ نہیں. دھوکہ کس کو کہتے ہیں؟ کہ چیز اصل میں ویسی ہو نہ لیکن ہمیں دکھے. آپ دیکھیے کہ بعض دفعہ آپ نے دیکھا ہوگا کہ شیشے میں سے لائٹ پڑتی ہو تو ایسے لگتا ہے کہ شیشے کے اندر موم بتی جل رہی ہے یا اندر بلب جل رہا ہے, قریب جا کے دیکھے تو وہ کسی چیز کا عکس ہوتا ہے. یہ دنیا جیسی مجھے اور آپ کو دکھتی ہے نا, اصل میں یہ ویسی ہے نہیں ہے. یہ دنیا اصل میں ویسی ہے نہیں ہے. ہمیں یہ چمکتی بھی دکھتی ہے, خوبصورت دکھتی ہے, لیکن یہ دنیا اندر سے یہ بڑی ہوشیار ہے. اگر آپ اپنے ذہن میں کسی بہت پرانی چیز کو لیں, کیونکہ ہم انسان تو دنیا میں آئے ہوئے ابھی بہت دن نہیں ہوئے, دن سے مراد یہ کہ زیادہ عرصہ نہیں آیا. آپ نے قرآن پاک میں پڑھ لیا کہ آدم علیہ السلام کو جب پیدا کیا تو اس سے پہلے جنات اور ابلیس اور یہ سب گزر چکے تھے. تو انسان نسبتاً ایک نئی مخلوق ہے, جبکہ یہ دنیا کیا ہے, بڑھیا, عیار, ہوشیار. اللہ کے نبی صلی اللہ علیہ وسلم جب معراج کے موقع پہ بلائے گئے تو آپ کو اللہ تعالیٰ نے مختلف نشانیاں دکھائی تھیں. تو ان نشانیوں میں سے ایک نشانی یہ بھی تھی کہ جب آپ جا رہے تھے تو ایک بہت بڑھیا سی تھی, جیسے چمکتی ہوئی اور عجیب سی شکل و صورت کی بوڑھی عورت نے بھی آپ کو پیچھے سے پکارا تھا, لیکن آپ نے اس کی پکار کے اوپر بالکل کان نہیں دھرا اور آپ آگے چلتے گئے. تو اب جبرائیل علیہ السلام نے آپ کو بتایا کہ اے نبی, آپ کو پتہ کہ یہ بڑھیا کون تھی؟ تو کہا میں مجھے نہیں پتا. تو آپ نے فرمایا کہ یہ دنیا تھی, یعنی پرانی ہو چکی ہے, لیکن یہ دنیا اتنی بوڑھی ہونے کے باوجود بھی اپنی اٹریکشن اور اپنی کشش ختم نہیں کر پاتی. تو آپ نے فرمایا کہ اگر آپ اس کے پکارنے پہ پیچھے مڑ کے دیکھ لیتے تو آپ کی ساری امت جو تھی, جو آپ کی ساری امت ہے جو آنے والی ہے, وہ دنیا دار ہوتی. اور میں اکثر آج کے دور میں امت مسلمہ کے حالات کو دیکھ کر سوچتی ہوں کہ ابھی تو اللہ کے نبی نے مڑ کر نہیں دیکھا تھا, تو آج ہمارا کیا حال ہے؟ اگر اللہ کے نبی نے بھی اس دنیا کی طرف منہ کر لیا ہوتا تو پھر تو نہ جانے ہم کیا کرتے اور کدھر جاتے. تو لہٰذا یہ دنیا اصل میں ایک کہہ لیجئے کہ چمکتا ہوا ایک ایسا, یہ دنیا ایک چمکتی ہوئی ایک ایسی چیز ہے ہمارے سامنے کہ جو بہت ساروں کو جلجھا دیتی ہے. اللہ تعالیٰ مجھے اور آپ کو ٹیسٹ کرتے ہیں کہ تم اس دنیا کے راستے سے گزرو اور اپنی منزل کو پاؤ. آپ دیکھیے کہ آپ کو یہاں سے جب پاکستان جانا ہوتا ہے, آپ راستے میں کتنے بھی خوبصورت ایئرپورٹس پہ کیوں نہ رکے, لیکن آپ کی نظریں کہاں لگی ہوتی ہیں؟ وہ سائن بورڈز دیکھتے ہیں کہ اب اگلی فلائٹ کتنے بجے ہے, کب جانا ہے. کوئی کہتا ہے دیکھو ادھر اتنے کھلے بیٹھے, اور ایئرپورٹس عموماً خوبصورت بھی ہوتے ہیں, صاف ستھرے بھی ہوتے ہیں, ادھر ہی رہ جاؤ. چلے ایسا کرتے ہیں کہ ہم برلن سے پاکستان جاتے ہوئے دو تین سٹاپ لے لیتے ہیں, چلو ہم دبئی کا بھی ایئرپورٹ دیکھ لیتے ہیں, ہم پاکستان کا بھی دیکھیں, پاکستان جانے سے پہلے راستے میں ایک سٹاپ لنڈن میں بھی لے لیں گے. تو لوگ پسند کرتے ہیں, کہتے ہیں نہیں ڈائریکٹ فلائٹ لو, شارٹ بھی ہوگی مختصر بھی ہوگی. تو بالکل اسی طرح سے جس کی منزل پر نظریں لگی ہوتی ہیں اس کو راستہ لمبا نہیں چاہیے ہوتا. ایک ایمان والا جب دنیا میں بھیجا جاتا ہے تو وہ ساری وعدے اللہ تعالیٰ سے کر کے آتا ہے کہ اللہ تعالیٰ میں جلد سے جلد دنیا سے آخرت میں واپس آنا چاہتا ہوں جنت میں. لیکن یہ دنیا واقعی ایک سجے سمرے ایئرپورٹ کی طرح خوبصورت کر کے دکھا دی گئی. اللہ تعالیٰ سورۃ الانعام میں بھی فرماتے ہیں, اور اسی طرح سے سورۃ آل عمران کی آیت غالباً 13 میں آتا ہے کہ اللہ تعالیٰ فرماتے ہیں زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ, کہ مزین کر دی گئی, خوبصورت کر کے دکھا دی گئی لوگوں کو دنیا کی زندگی اور اس کے اندر کی کچھ چیزیں. تو اللہ نے اس کے اندر محبت ڈال دی ہے. کیوں ڈالی ہے دنیا کے لیے اللہ نے محبت؟ سوال پیدا ہوتا ہے. یہ اس لیے نمبر ایک کہ یہ آخرت کا ٹائٹل ہے, آخرت کا تعارف ہے. یہاں یہ جو چھوٹی چھوٹی چیزیں ہمیں دیکھتے ہیں اور ہم اس سے ریچھ جاتے ہیں نا, یہ اصل میں ہمیں اس بات کی خبر دیتی ہے کہ یہ تو چھوٹا سا ٹریلر ہے, یہ دنیا منیچر ہے آخرت کا. اصل واقعہ تمہیں وہاں ملے گا, یہ تو اس کی ایک فوٹو کاپی ہے. آپ دیکھیے فوٹو کاپی کتنی کو خوبصورت ہوگی, یا آپ کوئی خوبصورت منظر دیکھ رہے ہیں, آپ اس کی تصویر بھی کھینچ لیں, وہ پکچر کتنی کو خوبصورت ہوگی. پھر بھی آپ کہتے ہیں نہیں, جو اصل آنکھیں دیکھ رہی تھیں وہ اس پکچر میں نہیں آیا. تو یہ دنیا آخرت کی تصویر ہے, ایک چھوٹا سا ماڈل ہے. کوئی بلڈر بھی جب گھر بناتا ہے تو اس سے پہلے ایک ماڈل, ایک کوئی بھی بلڈر جب کوئی گھر بناتا ہے, اب بولنے دیں, اب ان کو تو ہم چپ نہیں کرا سکتے نا, یہ کہہ کیا رہا ہے, یہ بھی
سن رہا ہوں, یہ حقیقی کہتے ہیں, غور سے سننے تو یہ حقیقی کہتے ہیں,
یہ ان کا اپنی آواز تھی اس کی, مجھے ایسے لگا اندر کوئی بیل رکھی ہوئی ہے تو وہ لگی, ان کی اپنی آواز ہے. تو ابھی آپ دیکھیے کہ ہم بات سن رہے ہیں تو بیچ میں اس کی آواز نے ہمیں اٹریکٹ کر دیا نا. اسی طرح یہ دنیا ہمارے راستوں کے اندر اس طرح سے آتی جاتی ہے کہ جب ہم اللہ کی طرف آتے ہیں تو یہ دنیا رکاوٹ بن جاتی ہے. اللہ سبحانہ تعالیٰ سورۃ المومن میں فرماتے ہیں انما ھذہ الحیاۃ الدنیا متاع, یہ دنیا کی زندگی ایک وقتی فائدہ ہے, جبکہ وَإِنَّ الْآخِرَةَ هِيَ دَارُ الْقَرَارِ, جبکہ آخرت ہی تو اصل میں ٹھہرنے کی جگہ. آپ میں اس چیز کو وہ شروع سے دیکھتے آ رہے ہیں کہ لوگ کیا کہتے ہیں, پاکستان یا انڈیا جہاں سے بھی آپ ہیں, آپ کہتے ہیں وہ میرا مدر لینڈ ہے. پوری دنیا گھوم آئیں, آپ کو وہاں کتنی آسائشیں مل جائیں, لیکن آپ کا دل اپنے ملک میں لگتا ہے. आप बच्चों को लेकर छुट्टियों में जाते हैं, भारी टिकटें खर्च करके भी जाने को पसंद करते हैं क्योंकि आपका वहाँ दिल लगा हुआ है। इसी तरह से हम इस दुनिया में वक्ती तौर पे रह तो रहे हैं, लेकिन एक सच्चे मोमिन की ज़िंदगी में आखिरत ऐसे ही होती है जैसे किसी का अपना मदरलैंड होता है। अब इस दुनिया में जब इंसान आता है तो उसको कुछ चीज़ें अट्रैक्ट करती हैं, उसका हाल कैसे है? आप समझिए कि सूरत अलानाम में भी आती है ये बात, सूरह हदीद में भी, बहुत सारी आयतें यानी 133 दफ़ा कुरान पाक में इस मौजू को किसी ना किसी एंगल से टच किया गया कि जिसमें एक आयत में आता है वमल हयात दुनिया इल्ला लाइबुन वलाहुन वलदारुल आखिरती खैरुल्लज़ीना यत्तकून अफला ताकिलून, और नहीं है दुनिया की ये ज़िंदगी मगर खेल और लहव यानी बेकार किस्म की चीज़, और अलबत्त आखरत का घर वही तो अच्छा है तकवा वालों के लिए, क्या तुम अक़ल नहीं रखते? यानी तकाबुल किया गया। और आज आप एक छोटी सी एक्टिविटी कर लें, घर जाकर कुरान पाक से इस मौजू की आयात जमा करके देख लें, आप देखेंगे जहाँ दुनिया और आखरत का तकाबुल है ना, वहाँ आखिर में अफलात आकिलों ने अक्ल से भी इंसान पूछ ले, मज़हब को पीछे भी कर दें, दीन को पीछे कर दें, इस्लाम को पीछे भी कर दें, इंसान की अक्ल बोल बोल के इस बात का सबूत देती है कि इस दुनिया का आखिरत के मुकाबले में कोई हिसाब ही नहीं है। आप देखिए कि एक शख्स एक रात की ज़िंदगी अच्छी बसर करनी पसंद कर ले, लेकिन उसके बाद अगले ही दिन वो कत्ल कर दिया जाना गवारा कर ले, क्या वो एक दिन की ज़िंदगी उसकी खूबसूरत गुजरेगी? चाहे लोग उसकी उसको सदर वज़ीर क्यों ना बना लें, वो तो इसी गम में मर जाएगा कि मैंने कल मर जाना है, कल मुझे सूली पे चढ़ा दिया जाएगा। अब आप सोचिए ये दुनिया हमारी कितनी है, बहुत भी जी लेंगे 60 70 80 साल 90 साल, और 70 80 के बाद तो जीने का लुत्फ़ ही ख़त्म हो जाता है। अल्लाह ताला कहते हैं हम उनको अर्जल उम्र की तरफ डाल देते हैं, नक़िस खुफ़ेल ख़ल्क़ की, हम तो उसकी खल्क में नक्श डाल देते हैं, वो तो पलट पलट के फिर बच्चा ही बन जाता है। खाने में मज़ा नहीं, पहनने में मज़ा नहीं, चलने में मज़ा नहीं, बड़ा घर है आप ऊपर सीढ़ियाँ नहीं चढ़ सकते, आप साफ़ नहीं कर सकते, सजा नहीं सकते, खा लेते हैं तो हज़म नहीं होता, पहन लेते हैं तो सजता कोई नहीं है, और कितनी बीमारियाँ इंसान को लगती हैं। फिर वक्त के साथ साथ कई किस्म के गम इंसान की ज़िंदगी में आते हैं, तो अल्लाह ताला कहते हैं कि कभी सोचो, आप और मैं भी सोचें, 60 70 80 साल की ज़िंदगी को हम अपनी मर्जी से जीत कर खरब हा खरब साल, इनफिनिट जिसका कोई एंड नहीं, हम फीहा खालिदुन हमेशा उसमें रहने वाले, हम उसको रिस्क पे लगा रहे। देखिए 60 साल कोई सब्र ना करे और कह दे इसके बाद मुझे 60 हज़ार 80 90 100 100 साल जितने भी हमें तो पता ही नहीं कितने, उस वक़्त तक मुझे मेरे साथ जो मर्ज़ी कर लो, बदबख्ती की बात है ना। बचपन में खेल खेलते रहते हैं इसलिए लाइब है, ज़रा से बड़े होते हैं तो ज़िंदगी में लहवियात शुरू हो जाती हैं, फिर थोड़े और बड़े होते हैं तो तफाखुर बैनकुम, फिर तकासुर। सूरह हदीद में इसकी बड़ी खूबसूरत डिस्क्रिप्शन है, 4 स्टेप ज़िंदगी के पेश किए गए हैं। ज़रूरत इस बात की है कि हम इस दुनिया के अंदर रहते हुए इसकी असल को समझें। सूरत निसा 77 में भी आता है कुल मताओ दुनिया कलील, कह दीजिए ये दुनिया की ज़िंदगी बहुत थोड़ी है, वल आखिरतु खैरुल लिमन इत्तका, वल आखिरतु खैरुल लिमन इत्तका, और आखिरत तो बेहतर है उसके लिए जिसने तकवा इख्तियार किया। क्या पता चला कि अल्लाह ताला के पास दुनिया में से इंसानों के लिए जो चीज़ है वो तकवा है। अगर यहाँ डरते हुए बचते बचाते अल्लाह के खौफ के साथ जिएंगे, अल्लाह ताला की नाराज़गी लेकर नहीं जाएंगे, तो अल्लाह ताला हमसे राज़ी हो जाएंगे। सूरह ताला में आता है बल तो सिरूनल हयात दुनिया वल आखिरत खैरुम व अबका, और बल्कि आखरत दुनिया की ज़िंदगी तो बहुत थोड़ी है और आखरत जो है वही बेहतर है, लेकिन तुम उसी को पसंद करते हो। बल तो उसी रूनल, बल्कि तुम इख्तियार करते हो, यू चूज़, तुम्हारी ज़िंदगी को क्या हो गया? तुम अपने आप को सोचो कि ये दुनिया जिसमें तुम रहते हो, चलिए हम सबको पीछे करके ज़रा अपने ऊपर लेकर सोचते हैं। हर एक हर सिस्टर अपनी उम्र सोचे कितने साल हो गए, अगर हम 60 साल को एक एवरेज बना लें तो 30 साल से ऊपर वाले आधी ज़िंदगी गुजार गए, और किसको पता है आधी 60 तो कोई जीता है, और अगर जी भी लेंगे तो चलिए आधी गुजर गई। क्या आपको अपनी ज़िंदगी के ये 30 साल गुजरते हुए महसूस हुआ कहीं? ऐसे नहीं लगता एक पलक झपकी और आँख खुल गई, ख्वाब देखा और आप उठ के बैठ गए, 30 साल तो बंदे को पता ही नहीं चलता। एक पिछले दिनों में मैंने रिकॉर्डिंग की थी, करवाई थी, कि जिसमें ज़िंदगी की तीन मुख्तलिफ मंजिलों को हमने तीन स्टेप्स में देखा था। खुलासा उसका क्या था कि तीन दोस्त हैं और वो किसी शहर में गए नई जगह पे घूमने फिरने, तो वहाँ उनको जो होटल मिला था तो उसकी 60 सीढ़ियाँ थी, 75 फ्लोर थे उसके। तो मालिक ने उनको कहा कि देखो तुम इसमें रहोगे, और उनको 75th फ्लोर के ऊपर रूम मिला। जब रूम वहाँ मिला तो मालिक ने उनको कहा कि देखो तुम रात 10 बजे तक अगर आ जाओगे तो लिफ्ट खुली होगी, और अगर तुम 10 बजे के बाद आओगे तो लिफ्ट बंद हो चुकी होगी, फिर तुम्हें स्टेयर्स लेकर ऊपर जाना पड़ेगा। पहला एक आधा दिन तो वो ज़रा डरे रहे कि कहीं सीढ़ियाँ ना चढ़नी पड़ जाए, लेकिन चूँकि घूमने फिरने के मूड में गए थे घूमते फिरते रहे। एक दिन ऐसे ही हुआ, जब वापस आए तो स्टेयर्स खुली थी लेकिन लिफ्ट बंद थी। अब क्या करें, ऊपर जाएं कैसे जाएं, ओनली वे स्टेयर्स, सीढ़ियों से जा सकते हैं, तो क्या करें। अब परेशान हुए क्या करें, कहने लगे कि भाई जाना तो पड़ेगा, हंसते जाएं रोते जाएं। चलो ऐसा करते हैं कि रास्ते में एक दूसरे को कुछ कहानियां सुनाते हैं, स्टोरी सुनाते हैं, हम कुछ कहानियां एक दूसरे को सुनाएंगे, हम कुछ कहानियां एक दूसरे को सुनाते हैं, तो उससे हमारा वक्त गुजरता जाएगा और हमें सफ़र का पता नहीं चलेगा। कहा ठीक है। एक ने कहा कि देखो अब से लेके 25th फ्लोर तक, 25 फ्लोर तक मैं तुम्हें कोई कहानियां सुनाऊंगा, फिर अगले 25 से 50 तक दूसरा दोस्त है वो स्टोरी सुनाएगा, और 50 से लेके 75 तक तीसरा दोस्त सुनाएगा। उन्होंने कहा ठीक है। शुरू हो गया सफ़र। शुरू हुए, पहले शख्स ने कहा कि मैं तुम्हें बच्चों वाली कहानियाँ सुनाऊँगा, जैसे किड्स की स्टोरीज होती हैं, खेलने हंसने बोलने वाली, तो इसमें हमारा वक्त गुजर जाएगा। कहा ठीक है। सब सुनते रहे, वो मज़े से उनको अच्छी अच्छी बच्चों की कहानियाँ सुनाता रहा। आराम से 25th फ्लोर आ गए, उनको पता भी ना चला कि 25वें फ्लोर पे आ गए। कहा अब मेरी बारी ख़त्म, अब तुम आ जाओ। दूसरा आया तो उसने कहा कि देखो मैं तुम्हें ऐसा करता हूँ कि लाइफ स्टोरी सुनाता हूँ, ज़िंदगी के मसले मसाइल हालात जो भी वाकयात है उसकी कहानियाँ सुनाते हूँ। कहाँ ठीक है। उसने 25 से लेकर 50 तक उनको वो कहानियाँ सुनानी शुरू की। उसमें भी लोग चलते ही गए, थोड़ा सा थके लेकिन उनको इंटरेस्ट हो रहा था कि दुनिया में क्या हो रहा है, सियासत में क्या हो रहा है, इधर क्या उधर क्या, वो भी उठकर चले गए, वो भी सुनाने लग गए। 50वें फ्लोर पे जब पहुंच गए तो कहा भैया अब मैं ख़त्म, अब तुम आ जाओ। जब तीसरा शख्स आया उनके पास तो उसने कहा कि देखो बच्चों की कहानियां भी हम सुन चुके, ज़िंदगी के मसले मसाइल भी हम सुन चुके, अब ऐसा करता हूँ कि मैं तुम्हें सैड स्टोरी सुनाता हूँ। हम दुखी कहानियां सुनते सुनते पहुंचते हैं तो फिर जो भी होगा देखेंगे। खैर वो मारे बांधे वक़्त गुजरे ना, एक दो करते करते गिन के बड़ी मुश्किल से 75th फ्लोर पर पहुँच गए। तो वहाँ जब पहुँचे तो उसने कहा कि वहाँ पहुँचे तो उस दोस्त ने कहा कि अब मैं तुम्हें आज के सफ़र की सबसे दुखी कहानी सुनाता हूँ, सबसे सैड स्टोरी ये सुनाता हूँ कि हम चाबी नीचे भूल आए हैं, तो लिहाजा अब चाबी लेने के लिए हमें फिर वापस नीचे जाना पड़ेगा। अब कहने को तो ये कहानी है लेकिन असल में ये है बमल हयात दुनिया इल्ला मताउल गुरूर। ये बिल्डिंग कौन सी है? ये हमारी ज़िंदगी की बिल्डिंग है। हमारी अमूमन ज़िंदगी बहुत भी लंबी हो जाए तो 75 ईयर्स, शुरू के 25 साल देखिए किस में गुजरते हैं, बच्चों में, खेल कूद में, कैरियर बिल्डिंग। 25th की एज तक बंदा खुद पढ़ चुका होता है, कोई कैरियर मिल गया तो ये भी तो खेल खान खोली है ना, पढ़ना जॉब स्कूल ये वो करते हुए। 25 से 50 के साल में वाकई संजीदा ज़िंदगी शुरू होती है जिसमें शादी हो गई, बच्चे हो गए, मर्द कमाने में लग जाते हैं, औरतें बच्चे पालने में लग जाती हैं, घरदारी बिजली का बिल घर का ये उधर ये सियासत ये उसमें भी इंटरेस्ट होता है। सबसे मुश्किल दौर हमारी ज़िंदगी का 50 से लेकर 75 का होता है, जैसे चलती घड़ी रुक जाए, जहाँ सेल ख़त्म हो गया, अब वक्त नहीं गुजरा, घंटे बाद भी देखे तो वहीं है। क्या जब वो लोग जिन्होंने अपनी ज़िंदगी को ठीक नहीं गुजारा होता, फ़न के अंदर और दुनिया के अंदर मस्ती में गुजरे, उनके ज़िंदगी में कोई लज्जत रह जाती है 50 के बाद? वो तो वाकई मौत की वैगन का इंतज़ार कर रहे हैं या मौत की ट्रेन का इंतज़ार कर रहे हैं। फिर उदास, फिर दर्दें, दुख, बीमारियां, तकलीफ़ें, गम, और वो 25 साल ऐसे लंबे लगते हैं कि शायद कितनी सदियां गुजर गईं। तो जब वहां पहुंचते हैं तो पता चलता है कि कामयाबी की असल चाबी तो नीचे रह गई। वापस कैसे आए? क्या आप में से मेरे में से कोई अपनी ज़िंदगी के 10 साल पीछे ला सकते हैं? ख़ुद को 5 साल ला सकते हैं हम, 1 साल ला सकते हैं, कल का दिन जो गुजर गया वो हम ला सकते हैं? तो जब हम ला नहीं सकते तो फिर हम आज जो हाथ में इसको अच्छा क्यों ना कर लें। अक्लमंद वो है जो इस दुनिया की कदर पहचाने, اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، صحیح مسلم کی روایت ہے، الدنیا سجن المومن، یہ دنیا مومن کے لیے قید خانہ ہے، و جنت الکافر، اور کافر کا یہ باغ ہے، یعنی کافر کے لیے یہ جنت ہے، وہ تو دنیا میں مزہ کرتا ہے، فن فرولک، عیش کرو، موج کرو، مستی کرو، اس کو تو اس دنیا میں بڑا مزہ آ رہا ہوتا ہے، لیکن مومن اس دنیا میں کیسے رہتا ہے؟ جیسے کوئی قیدی. کبھی آپ کسی قیدی کا تصور لائیں اپنے ذہن میں، تو کیا قیدی کے بارے میں آتا ہے کہ اپنی مرضی کا کھاؤں گا، مجھے ریشم پہننا ہے، مجھے حریر پہننا ہے، مجھے نرم گدوں پہ سونا ہے؟ نہیں، وہ کہتا ہے جو کوئی دیتا ہے دے دو، لے لو. آج اس دنیا میں آپ دیکھیے کہ میں اور آپ اپنے جینے کو سوچیں، کیا ہم جنت کی طرح رہنا چاہ رہے ہیں یا ہم قید خانے کی طرح؟ قیدی کی نظر کس پہ ہوتی ہے کہ میری قید کتنی رہ گئی، جلدی سے اس پنجرے سے آزاد ہو جاؤں. آج مومن جب دنیا میں واقعی اللہ کے حکموں کے مطابق جینا چاہتا ہے، تو اس کو ہر وقت اس بات کی غم ہوتا ہے کہ بس اللہ یہ دنیا کے جو چند دن رہ گئے اس کو عزت سے گزار دے. موت جو ہوتی ہے نا، مومن کے لیے قید سے آزادی کا دن ہوتا ہے. یا ایتہن نفس المطمئنہ ارجی الی ربی کی رادیت مرضیا، خوشی خوشی اس کی روح اچھلتی کودتی اس کے جسم سے نکلتی ہے کہ اب میں اس حال میں اس دنیا سے جا رہا ہوں کہ میرا رب مجھ سے راضی ہے اور میں اس سے راضی ہوں. اس طریقے سے ایک انسان اپنے آپ کو اللہ تعالیٰ کے حکموں پہ لے کر چلتا ہے، تو پھر اس کو جو موت بری نہیں لگتی. اس کے برعکس کافر کی روح جو ہے وہ موت کے وقت جسم میں چھپتی رہتی ہے، اور وہ ایک دوسرے کے لیے، یعنی وہ اس وقت بہت ہی ریگریٹ فیل کرتی ہے. تو یہ دنیا میرے اور آپ کے لیے کیا ہے، اس کو میں نے اور آپ نے ڈیسائیڈ کرنا ہے. آپ دیکھیے، کافر کچھ بھی کرے ہم اس کو کیا کہہ سکتے ہیں، لیکن ایک مسلمان، ایک نبی کی امت، جس کی زندگی لوگوں کی اصلاح کے اندر گزر گئی، جس کا دن رات اپنے لوگوں کو اس دنیا کی حقیقت سکھانا تھا، آپ بتائیے کہ وہ دنیا سے جب گئے تو ان کے پاس کیا تھا؟ اور آج ہم امت مسلمہ جو اسی نبی کی امت ہے، ان کا غم اور ہم کیا؟ سر سے پاؤں تک نعمتوں میں پلتے ہیں، پھر بھی فکر ہے بچوں کے مستقبل کا. گھر چھوٹا، گھر بڑا، اپنا گھر، بچوں کے رشتے، شادی، بیاہ، ایک گھر ادھر، ایک پاکستان میں، بڑھاپے میں کدھر رہیں گے، ادھر گئے تو کہاں رہیں گے، گھر ادھر بھی بنا لیں. کیا یہی باتیں نہیں ہوتی رہتی 40-50 سال کی عمر کے بعد؟ ایک بیٹے کا گھر بن گیا، اب دوسرے کا بن جائے، اب تیسرے کا بن جائے، اور ایک کس کا ہو جائے. کیا ہم واقعی آج اس دنیا کے اندر کھوئے ہوئے نہیں ہیں؟ کسی نے کہا کہ دنیا مردار ہے اور اس کو چاہنے والے کتے کی طرح. یعنی وہ جانور جو مردار کھانے کو پسند کر لیتا ہے، ایک دنیا کو چاہنے والا کس طریقے سے ایسی چیزوں سے ہے؟ اور یاد رکھیے، جو دنیا میں رہے گا وہ گناہوں سے محفوظ نہیں رہ سکتا. آپ ایک چکر بازار کا لگا کے آئیں، آپ کو سمجھ آ جائے گی کہ دنیا کدھر جا رہی ہے. آپ اپنی محفوظ جگہوں میں، گھر سے مسجد، مسجد سے اسکول، اسکول سے ادھر، آپ کہتے ساری دنیا ہی قرآن پڑھنے لگ گئی ہے، سارے ہی اچھے ہو گئے، سب کو اپنے بچوں کی فکریں لگ گئی ہیں. لیکن جب آپ دنیا کے بازار سے گزرتے ہیں، پھر آپ کو سمجھ آتا ہے کہ اللہ ان لوگوں کا کیا بنے گا. آج کیسے آپ دیکھیے کہ آنکھیں کھلی کی کھلی، کل آپ کے ملک ایئرپورٹ پہ ہم آئے تو باہر آ رہی تھی تو تصویریں کچھ لگی ہوئی تھیں، کسی چیز کی ایڈورٹائزمنٹ تھی. پہلے میرا دل کیا میں تصویر کھینچوں، پھر میں نے کہا میں اپنے کیمرے کو گندا نہیں کرتی. اتنی، یعنی جس کو آپ کہیں کہ رال ٹپکاتی ہوئی انسانوں کی تصویریں، اتنی لمبی زبان. آپ میں جو جاتے ہیں ایئرپورٹ، آپ خود ہی دیکھ لیں گے، جو بعد میں سن رہے ہیں میرے سے وہ پھر بس سمجھے. آئی ڈونٹ نو، وہ اوپر مجھے لگتا ہے کہ کوئی بینک کی تصویر تھی، نام مرزے میں ہے ابھی، وہاں میں دیکھ لیا تھا لیکن اب نہیں یاد آ رہا. پہلے ایک آدمی ہے، پلیٹ ہے ہاتھ میں اور اس میں تھوڑی سی کیچپ، کہہ رہا کہ اتنی لمبی زبان جتنی کو کھینچ سکے، اور وہ ایسے اسے چاٹ رہے جیسے بچے نہیں لکھ کرتے، یعنی صاف گریڈ آنکھوں میں، ایسی چاہت دنیا کی کہ کیا ہے. تو پہلے تو مجھے سمجھ نہیں ہوا کہ کس کی چیز کی تصویر ہے. چلتے رہے ہم، سامان لے کے چل رہے تھے، آگے آئے تو ویسی ہی بالکل تصویر، اور ایک عورت کی زبان بھر نکلی بھی ہے. پھر اسے آگے گئے تو ایک بوڑھے کی، پوری دیوار پہ انہوں نے اس کو کیا ہوا. آئی تھنک سو کسی بینک کی ایڈورٹائزمنٹ تھی. میرا دل کرا کہ اس کے اوپر وہی کمنٹ لکھوں جو قرآن میں سورۃ الاعراف میں آتا ہے نا، کیا تم نے اس شخص کی مثال نہیں دیکھی کہ کما سلیل قلب، کتے کی مثال قرآن میں دی ہے کہ تم اس پہ بوجھ ڈالو تو بھی یلحس، اور بوجھ نہ ڈالو تو وہ بھی بے بس. تو میں نے سوچا کہ ویسے کوئی بڑا بندہ یا آپ اور میں کھانا کھاتے ایسے کریں، ہوٹل میں بیٹھا کوئی شخص ایسا کرے تو لوگ کہیں گے جاہل گنوار. لیکن اس دنیا کی طلب اور اس چاہت نے لوگوں کو اتنا حریص بنا دیا دنیا کا कि ऐसे लगता है कि इस दुनिया के बारे में उनकी उनके कॉन्सेप्ट ही बदल गए। और लोग, जाहिर बात है, ऐसी तस्वीरें एडवर्टाइजमेंट टीवी पे भी देखते होंगे और वो खुश होते होंगे। इंतहा से ज़्यादा उसके अंदर हिरस और लालच थी। तो आप देखिए कि एक चीज़ दुनिया की, फिर दूसरी, फिर तीसरी, और हलाल से मिले तो फ़िक्र है, हराम से मिली तो अजाब है। हज़रत अली का कौल है, कहते हैं मैं इस दुनिया की फ़िक्र क्यों करूं, हलाल से मिल गई तो हिसाब देना पड़ेगा और हराम से मिल गई तो अजाब होगा, दोनों ही चीज़ें बड़ी मुश्किल हैं। तो लिहाजा इस दुनिया में रहने वाला गुनाहों से महफूज रह जाए, बड़ी बात है। फिर इसी तरह से मुस्नद अहमद और तिरमिज़ी की एक रिवायत है कि जब अल्लाह ताला किसी बंदे से मोहब्बत करता है तो इसको दुनिया से इस तरह परहेज़ करवाता है जिस तरह तुम में से कोई अपने मरीज़ को पानी से परहेज़ करवाए। यानी अल्लाह की मोहब्बत की अलामत है कि बंदे का दिल ज़्यादा दुनिया की चीज़ों में ना ही लगे। और हिरस के नाम पर दुनिया को चीज़ों में भरते ही जाना, आगे से आगे जाना, ये दुरुस्त नहीं है। और हदीस का एक रिवायत का खुलासा है कि हुब्बु दुनिया रासु कुल्लु खत कुल्ली खतिया, दुनिया की मोहब्बत हर खता का सर है। तो सवाल पैदा होता है कि फिर बातनी मरज़ हुब्बे दुनिया, इससे मुराद क्या है? तो इससे मुराद है कि हर उस चीज़ से मोहब्बत करना जो इंसान के नफ्स को लज्जत दे और जिसमें आखरत में कोई सवाब ना हो। यानी दुनिया की चीज़ों से मोहब्बत और आखरत से गफलत को हुब्बे दुनिया कहते हैं। अल्लाह के नबी सल्लम ने फरमाया, तिरमिज़ी और इब्ने माजा की रिवायत है, कुल्लु दुनिया मलऊना, हर दुनिया की जो चीज़ है, एवरीथिंग, दुनिया में से हर चीज़ पर अल्लाह की लानत बरसती है। और लानत का लफ्ज़ अरबी में आता है, कर दे, अरबी जुबान में लानत का लफ्ज़ कहाँ से आता है? कि रहमत से दूरी, यानी दुनिया की, अच्छा फिर पिछला डोर बंद कर दें। बच्चों को थोड़ा सा, बड़े बच्चे हैं, कोई ऐसे तो नहीं है? आप शाहीन जी बच्चों के साथ बैठ के थोड़ी स्टोरीज वहाँ कुछ कर लें, ठीक है? अब आप देखिए कि नहीं, शैतान नहीं कहते बच्चों को, फिर तो और भी वो ऐसी बातें करेंगे। आप बैठी नहीं है सिस्टर, आप आ जाइए, आपको तो कम मौका मिलेगा ना, तो वो फिर सुन लेंगे इंशाल्लाह। तो आप देखिए कि हर दुनिया की चीज़ अल्लाह की रहमत से दूर है सिवाय तीन चीज़ों पे, यानी अल्लाह का जिक्र करना और उन चीज़ों से जिनसे अल्लाह ताला का ताल्लुक है, और आलिम और मुतालिम, यानी अल आलिम वल मुतालिम व मम वलाहु। दुनिया का हर इंसान जो कोई अल्लाह के जिक्र में मगन है, अल्लाह के दीन को सीख रहा है, सिखा रहा है, उसके अलावा हर चीज़ अल्लाह की रहमत से दूर है। अब सवाल पैदा होता है कि जब इंसान के दिल में हुब्बे दुनिया पैदा होती है तो इसके नुकसान क्या है? ज़ाहर तो हमें फ़ायदा ही लगता है, दुनिया की मोहब्बत, ये लेंगे वो लेंगे, फर्नीचर चेंज करेंगे, अब सोफ़े बदलेंगे, अब पर्दे लगेंगे, आप तो सोचते बहुत ही मज़े की है। लेकिन आप देखिए कि इसका नुकसान क्या है। पहली बात, इसका जो सबसे बड़ा नुकसान है कि इस दुनिया से फिर जाने को दिल ही नहीं करता। देखिए ना, जिसने अपना घर ही इतना सजा लिया और उसको इस शहर से, इस मुल्क से मूव होना पड़े, पाँव की बेड़ियाँ बनेगा, ओने पौने बेचा भी तो कौन लेता है? और आज नई चीज़ 1,000 की है तो आप घर में ले आए तो चंद सौ की भी कोई नहीं लेता। सबसे बड़ा नुकसान जो दुनिया की मोहब्बत पालने का होता है वो क्या है? कि इंसान का इस दुनिया से जाने को दिल नहीं करता। फिर दूसरा नुकसान क्या है? कि मौत से खौफ आता है। फिर तीसरी चीज़, इंसान को फ़राइज़ अदा करने का भी बाज़ुकात वक्त नहीं मिलता, फिर नवाफिल का वक्त नहीं मिलता, फिर अल्लाह के दीन की खिदमत का वक्त नहीं मिलता। आप देखिए, आज हर बंदा ये शौक रखता है मैं जन्नत में जाऊँ, और अंदर हर एक के तड़प है कि मैं दीन का काम करूँ। मैं भी साबिकून अल अव्वलून में हूँ, सूरह वाकया सुनते हैं, उनके किस्से सुनते हैं, जो मुकर्रबीन थे सबका दिल चाहता है, कर क्यों नहीं पाते? हुब्ब दुनिया, दुनिया कम हो ये हमसे नहीं बर्दाश्त होता। हाँ, दीन तब मिले जब दुनिया के रास्ते की रुकावट नहीं या दुनिया को छोड़नी नहीं पड़ी, तो हम दीन ले लेंगे। आप देखिए, आप कुरान की क्लास शुरू करें तो आपको एक महीने के अंदर जॉब की ऑफ़र आ जाएगी, आपका टेस्ट है। बस दफ़ा रुके हुए काम ऐसे होने लगते हैं कुरान की क्लासेस शुरू करने के साथ ही, ऐसे लगता है कि बल्कि इस, ये भी एक टोटका बन जाएगा किसी दौर में कि आपका फलां काम नहीं हो रहा, चलिए जाके कुरान क्लास शुरू कीजिए, देखिए आपका काम एक महीने डेढ़ में होगा। और जब काम हो गया फिर कौन आता है क्लास में? वो कहते हैं बिज़ी बड़े, मसरूफ़ बहुत है। गुलाम इकबाल का शेर भी है ना कि अल्लाह तूने मुझे दुनिया में क्यों भेजा, अब जब भेज दिए तो कारे जहाँ दराज है, अब मेरा इंतज़ार कर। अब मुझे दुनिया के बड़े काम है, अब मैं नहीं आ सकता 5 वक्त नमाज़ पढ़ने, और अब मेरे पास इतना वक्त नहीं है तेरे लिए। सारी ज़िंदगी आप देखिए कि हम अल्लाह ताला को टालते रहते हैं ना, बचपन बच्चे पढ़ेंगे पढ़ेंगे, बच्चे हैं बच्चे हैं बच्चे, जवानी में आ जाओ ना ना ना, जवान बड़े मसरूफ़, इनके असाइनमेंट, इनके टेस्ट, इनके पेपर, इनकी यूनि, इनकी फुला, इनकी खुला। चलिए जी अब क्या हुआ, बड़े हो गए, जॉब मिल गई, नहीं नई जॉब है, जॉब छोड़नी पड़ेगी, फिर जॉब है, पढ़ना है, नमाज़ नहीं पढ़ सकते, जॉब चली जाएगी, वो है, और होते होते फिर आप देखिए कि एक इंसान सारी ज़िंदगी टालता, जब बूढ़ा हो जाता फिर रोता, कहता अब तो नमाज़ पढ़ने का सकत ही नहीं है, खड़े नहीं हो सकते, रुकू नहीं होता, सजदा नहीं होता, यानी सारी ज़िंदगी एक इंसान दुनिया के पीछे भाग के आखिर कहाँ गिरता है, अपनी कब्र में गिरता है। एक बड़ी खूबसूरत रिवायत है जिसका खुलासा कहे कि वो लोमड़ी जिसने ज़मीन का करस देना हो, वो दुनिया ज़मीन के पास आती है तो उसको डर है कि ज़मीन मुझसे कर्ज़ मांगेगी, तो वो भागने लगती है, खूब भागती भागती, आप कहते हैं लोमड़ी फॉक्स जिसको कहते हैं, बहुत तेज़ भागती है, भागती जाती, लेकिन जहाँ जाके ज़रा सा सांस लेती है वहाँ भी ज़मीन है, यानी ज़मीन से तो अपना दामन नहीं छुड़ा सकती ना, ज़मीन पर रहेगी, और आखिर भागते भागते जब वो अधमुई होके गिरती है ना, तो ज़मीन के घड़े में गिरती है, यानी उसकी कब्र। आज आप देख लीजिए इंसान दो हफ गए, हाँप हाँप के, कांप कांप के इस दुनिया को पाने की कोशिश में क्या हो गए, और फिर आप देखिए कि दुनिया की मोहब्बत जब ज़्यादा आती है ना, तो अल्लाह की आयतें दिल पे भी नहीं आती, सारा दिन जो दुनिया के पीछे भागे, तो एक कुरान की आयत पढ़ने बैठ भी गए तो नींद आ जाएगी, देहान में तो दुनिया बसी हुई है। बाज़ लोग मस्जिदों में जाते हैं, शंगलीर और फानूसों से खेल खुल के आ जाते हैं, पर्दों को देखते हैं, किसी के घर जाएंगे तो आप उसकी चीज़ों को देख के आएंगे, यानी जितना फैंसी माहौल में आप बैठेंगे ना, आप देखेंगे कि आपकी दिल में से कुरान की वो जज्ब की कैफियत नहीं आएगी, आप सीधे साधे पुरसकून माहौल में बैठ के अल्लाह की बात सुने, आप देखें उसका आपको कितना ज़्यादा फ़ायदा होता है। फिर इसी तरह से एक और नुकसान क्या है कि हिर्स बढ़ती है, जितनी दुनिया आपको मिलेगी ना उतनी ज़्यादा आपके दिल में हिर्स होगी, ये तो लिख लें, हम बचपन से ये बात सुनते थे कि जो लोग ज़्यादा खाते पीते हैं उनके बच्चे ज़्यादा भूखे होते हैं, गरीब के बच्चे को आप एक छोटी सी कोई एक पिज़्ज़े का पीस दे दें वो बिस्मिल्लाह पढ़ के खाता रहेगा, तो जिनकी आंखें खुली होती हैं, जिनको हर वक्त ये मिलता है, तो वो एक पिज़्ज़े का पीस लेके खुश नहीं होंगे, वो कहेंगे वो भी चाहिए दर वो भी चाहिए, और आधा खाएंगे आधा फेंकेंगे, हम नदीदा बना देते हैं बच्चों को बाज़ दफ़ा हर वक्त उनकी ख्वाहिशात पूरी करके, लेकिन जिसके पास कम होता है उसको थोड़ा ही बहुत अच्छा लगता है, फिर दुनिया ज़्यादा आई तो उसके साथ एक और मुसीबत आ गई, तकब्बुर, बड़ाई, तकाबुल, मेरा घर, मेरे कपड़े, मेरे जूते, मेरी दुल्हन, मेरी शादी, मेरे बच्चे की शादी, आज क्या ये नहीं दिखते, तफाखुरुम बैनकुम, एक एक शादी आप देखिए 10-10 लाख डॉलर में चली गई, इससे भी बड़ा कोई जुल्म होगा, आप मुझे बताइए कि एक शादी जो पता नहीं 10-1 साल निभनी भी है कि नहीं, किसी ने कल परसों ही बताया कि अभी तो शादी का कर्जा भी अदा कर रहे होते हैं तो लड़कियों को तलाक मिल जाती है और वो घर आ जाती हैं, इतने पंप एंड शो के साथ शादियां होती हैं आज के दौर में, लेकिन कोई गारंटी नहीं, उतनी फ्रेजल हो गई, बात बात पे तो झगड़े होने शुरू हो जाते हैं और लोग बर्दाश्त तो बिल्कुल करते ही नहीं है, फिर आप देखिए जब दुनिया थोड़ी मिली बहुत और मिली ना, तो फिर इंसान क्या करता है कि परवाह नहीं करता कि हराम से मिली कि हलाल से, तो ये एक और नुकसान है हुब्बे दुनिया का कि हराम हलाल की तमीज़ ख़त्म हो जाती है, वो कहते हैं ना सीधी उंगलियां घी नहीं निकलता, तो फिर टेढ़ी से निकाल लो, टिट फॉर टैट, जिसको हम कहते हैं ना हर कीमत पे हासिल करना है दुनिया को, तो इस्लाम तो कहते हैं हर कीमत पे बिल्कुल नहीं हासिल करना, अल्लाह की रजा से मिले, फरमाबरदारी से मिले तो हम ज़रूर लेंगे, नहीं मिलता तो हम नहीं लेंगे। एक सबसे बड़ी जो चीज़ आप देखेंगे बड़ा नुकसान दुनिया की मोहब्बत का, बेसकूनी, लिख के देख लें, जितनी दुनिया बढ़ेगी आपका सुकून कम होगा, आप एक फैक्ट्री थी तो एक फैक्ट्री में कोई मसले हुए तो आपको उठा के किसी ने भेज दिया, चार काम होंगे ना तो एक तरफ से कोई खुशी की खबर आएगी तो दूसरी में, मर्द रातों को सो ही नहीं सकते, डॉलर का रेट ऊपर नीचे होता है, उनका दिल भी ऊपर नीचे गिरता है उसके साथ, प्रॉपर्टी का काम करने वालों का दिल देखिए कैसे धक धक करता है प्रॉपर्टी की कीमतों के साथ, और सोने का रेट गिरता है तो ऐसे लगता है कि ब्लड प्रेशर भी लो हो गया, बेसकूनी, दौलत किधर जाए, किस चोर ना आ जाए, खौफ है, अंदेशा है, फिर दुनिया की मोहब्बत दिल में आती है ना, छोटा सा दुनिया का नुकसान बर्दाश्त ही नहीं होता, ये भी एक इसकी इसकी एक इसकी सज़ा मिलती है, दिल में दुनिया ही बसी रहती है, नमाज़ों में भी उसका ख्याल है। एक सिस्टर थी तो वो क्लासेस में पहले आती थी या क्या था, फिर नहीं आने लगी, तो जब करीब से बात पूछी गई कि भाई आप क्लास में क्यों नहीं आती, तो जो उन्होंने अपने करीबियों को बताया कि असल में पहले सोना जेवर जो था वो लॉकर्स में पड़ा होता था, तो अब लॉकर्स बंद हो गए तो सोना घर में, तो मैं इसलिए नहीं जाती कि सारे चले जाएंगे तो पीछे खाली घर है, चोरी ना हो जाए। तो भाई सोना, उन्होंने कहा आप सोने का बैग भर के साथ ही ले आया करें, अपने पास तो रहेगा, आपके घर बैठे आपके अकेले, आपके कोई आ गया तो आपने तो खुद ही अपने हाथ से दे देना है। लेकिन क्या ये बेसकूनी नहीं है? फिर आप देखिए कि इसका एक और नुकसान क्या होता है कि दुनिया जब आती है ना ज़्यादा, तो इंसान का दिल अल्लाह से के लिए खुलता नहीं है। बहुत खुश नसीब और बहुत थोड़े लोग हैं कि जिनको अल्लाह ने दिया भी ज़्यादा है और वो अल्लाह के रास्ते में भी ज़्यादा देते हैं। लोग कहते हैं पैसे वाले पैसा देते हैं, मैं कहती हूँ नहीं, दिल वाले पैसा देते हैं। और हमेशा मैंने देखा है कोई नया प्रोजेक्ट आता है तो करोड़पति लोग तो बाद में आएंगे, जिन जब उनके दिल में आएगा, आम बेवाएं, यतीम बच्चियां, जो भी, या जो जिसका दिल अल्लाह ने खोला हुआ है वो फौरन ला के देने को तैयार है। हैंड टू माउथ लोग ज्यादा जल्दी आता है किसी।
पाकिस्तान की मिसाल ही ले रहे हैं ना, छोटे तबके वाले ज्यादा, और जो हमारे हुक्मरान है जिनके पास सारा कुछ है वो नहीं कुछ भी देते।
जी बिल्कुल ऐसे ही है,
छोटे तबके
कहते
वाले।
हाँ बाकी सारी मस्जिदें तो गरीबों ने बनाई है, और ये सच है।
और हमारा मुल्क तो चल ही रहा है, ये तो छोटे तबके वाले लोगों को से है ना।
जी तो यही बात कहने की है ना कि फिर दिल घटता है। फिर आप देखिए कि जब दुनिया इंसान को बहुत ज्यादा मिल जाती है ना, तो जन्नत की तलब खत्म हो जाती है। हम लोग दर्स देते हुए लोगों को बहुत मोटिवेट करते हैं, जन्नत में ये होगा वो होगा, तो जो अमीरों के घर, वो कहते हैं हमारे तो घर में अभी भी है, हम तो यहाँ भी रिमोट कंट्रोल है, हमारे तो अब घरों में लिफ्ट हैं। आप अमेरिका के घर देखें, घर के अंदर लिफ्टें लगी हुई हैं, शीशे शीशे की लिफ्टें हैं, घर बड़े हैं, पीछे स्विमिंग पूल है, किसी घर के पीछे पूरा समंदर है, कहीं पहाड़ है। कहते हैं ये देखो ये मेरी जन्नत। आप हमें क्या खुशखबरियाँ सुनाते हैं कि जन्नत इन तजरी मिन तहती अल अनहार, पीछे देखो लेक व्यू है, हमारा घर बिल्कुल दरिया के किनारे पे, समंदर के किनारे पे, अब क्या करें? फिक्र लग जाती है कि मिसाल दें इनको किस चीज़ की, फिर जन्नत की तलब नहीं होती। और आप याद रखें, जब आप अपने बच्चों के बहुत लाड देखते हैं ना, तो फिर उनको भी कोई चीज़ मोटिवेट नहीं करती। एक सिस्टर थी तो कहने लगी कि बच्चे को मैंने रमज़ान में कहा तरावियाँ पढ़ो तो हर तरावी के बदले तुम्हें जन्नत में महल मिलेगा। अब मुझे नहीं पता उन्होंने किस हदीस पे कहा क्या हुआ। खैर पहले दिन बच्चे ने शौक से पढ़ ली, अगले दिन कहा बेटा नमाज तरावी पढ़ो, कहता अम्मी मुझे और महल नहीं लेना। बच्चे को शौक आ गया, बच्चे को रियलिस्टिक, तो उसने कहा मैंने इतने महल लेके क्या करना है। तो दुनिया की मोहब्बत से बंदे का दिल जन्नत से इतना नहीं रहता। और फिर आप देखिए छोटा सा नुकसान दुनिया का बंदे की चीखें निकाल देता है, क्योंकि वो तो दिल में जो बसी हुई थी। इस तरह के और बहुत सारे नुकसान होते हैं। तो बात क्या है कि दुनिया की फिर असल हकीकत क्या है? नबी सल्लम ने फरमाया, इब्ने माजा और मुस्लिम की रिवायत है, एक मौके पे अल्लाह के नबी सहाबा के साथ कहीं से गुजर रहे थे, तो मुर्दा बकरी का बच्चा बैठा लेटर, यानी वहाँ बकरी का एक मुर्दा बच्चा था जिसमें कीड़े पड़े हुए थे, जिसके कान कटे हुए थे। कहा सहाबा में से तुम्हें से कोई है जो एक दिरहम के बदले इसको खरीदे? अब इमेजिन करें, चलें आप दिरहम को एक यूरो कर लें, इस मुर्दा बकरी के बच्चे को कोई एक दिरहम एक यूरो के बदले खरीदता है? सहाबा ने कहा अल्लाह के नबी आप कैसी बात कर रहे हैं, आप कहते हैं एक दिरहम, इसको तो कोई फ्री में भी नहीं लेगा, बू आ रही, कीड़े पड़े हुए। तो आपने फरमाया उस ज़ात की कसम जिसके हाथ में मेरी जान है, अल्लाह की नज़र में इस दुनिया की अहमियत इस मुर्दा बकरी के बच्चे से भी कम है। हम सारा दिन इसी के गमों में रोते हैं, इसी की खुशियों में उछलते हैं, इसी के अरमान पूरे करने के लिए हमारी रातों की नींदें उड़ी हुई हैं। कर्ज़ों के बोझ में आज उम्मत मुस्लिमा क्यों लदी हुई है, कभी आपने सोचा? ये भी लिख लीजिए उसी नुकसान में कि दुनिया की मोहब्बत के नुकसान में से एक नुकसान क्या है कि इंसान फिर कर्ज़ों के बोझ में लद जाता है, फिर हराम में पड़ता है, फिर सूद के साथ चीज़ें लेना चाहता है, कर्ज़ों में, किस्तों में। आज किसी को ये बातें कोई बताने की ज़रूरत तो नहीं है। कितने लोग हैं जो अल्लाह के पास पहुंच जाते हैं और उनके कर्ज़े अभी उनके बाद उनकी कई नस्लों को अदा करने होते हैं। क्या ये दुनिया की मोहब्बत नहीं है? इंसान को वो वईदें भी नहीं डराती जो आखिरत में उसमें पकड़ का ज़रिया बनेंगी। फिर इसी तरह एक मौके पे आपने फरमाया कि अगर दुनिया की कदर कीमत अल्लाह के नज़दीक एक मच्छर के पर के बराबर भी होती तो अल्लाह ताला किसी काफिर को पानी का एक घूंट भी ना पिलाने देता, यानी किसी को एक पानी ना देता। ये इब्ने माजा की रिवायत है। आप देखिए ना, जो अच्छी चीज़ होती है आप संभाल लेते हैं, कोई ख़ास लोग होंगे उनको देंगे, या जिससे बड़ी मोहब्बत करेंगे उसको कहेंगे ये ख़ास तौर पे आपके लिए रखी थी। और आम चीज़ें जितनी भी पड़ी हो, जो मर्ज़ी आए ले दे खाए पिए फेंके, आप कहते इट्स ओके, फिर और मिल जाएगी, चलो ये ख़राब होगी एक और ले आएंगे। तो ये दुनिया अल्लाह ने काफिरों को भी दी हुई है, मोमिनों को भी दी हुई है। चलिए अब ये बताइए कि ये सब कुछ सुनने से ہمیں اپنا کیسے اندازہ ہو. اب نیکسٹ کوسچن میرا آپ سے اور خود سے کیا ہے, میرے اندر کیا, یعنی مجھے کیسے پتہ چلے کہ میں حب دنیا کی کا شکار ہوں. علامتیں کیا ہیں اس شخص کی جس کو دنیا کی محبت لگ جاتی ہے, کیونکہ بعض دفعہ ہم ان چیزوں میں الجھے رہتے ہیں. اچھا کیا پھر گھر نہ بنائیں, اچھا پھر بچوں کو پالیں نہ, پھر کھانے نہ بنائیں, کپڑے نہ بنائیں. تو آپ کو کچھ علامتیں بولتی ہوں, آپ دیکھیے اور اس کے بعد پھر آپ خود بخود ہی اس چیز کو سمجھیں گے. سب سے پہلی بات دیکھیے کہ انسان خواہشات کا غلام بن جاتا ہے. خود سے پوچھیے کیا خواہشوں کی غلام ہو. خواہشوں کی غلام کیا, جو چیز پسند آ گئی ایٹ اینی کاسٹ ایٹ اینی پرائز میں نے اس کو لے کے چھوڑنا. ایک سسٹر تھی کہنے لگی بس مجھے کوئی چیز پسند آ جائے چاہے وہ جوڑا 50,000 روپے کا ہو اور چاہے وہ 200 روپے کا ہو میں ضرور لیتی ہوں. خواہش چاہے بعد میں استعمال نہ کرو, لیکن وہ ایک بازار سے وہ کہتے ہیں نا کہ بازار سے گزرا ہوں خریدار نہیں ہوں, یہ کیفیت نہیں ہوتی. وہ ہر چیز لیتے ہیں پھر رکھتے ہیں پھر گھر بھر جاتا ہے پھر گھر استبل لگتے ہیں لوگوں کے, اتنا کچھ جمع کیا ہوتا ہے ایسے لگتا ہے گھر نہیں ہے کوئی جنرل اسٹور بن چکا ہے. تو انسان خواہشوں کا غلام بن جاتا ہے. پھر اسی طرح سے عیش پسندی کی عادت ہوتی ہے, لگژریس لائف, عیش موج فن, دل چاہتا ہے بس عیش کرو, ہر وقت تفریحات کا شوق, آج کدھر پارٹی آج کدھر لہو لائف, شادی ہو رہی ہے کیسے کریں گے, اچھا کون کر رہا ہے پھر کیا ہو رہا ہے, کدھر سے تھیم ہو رہا ہے کیا چل رہا ہے, یعنی ہر وقت انسان دنیا میں گنگنانے کے موڈ میں رہتا ہے. پھر ایک نقص علامت کیا ہے کہ پھر آپ دوسروں کو حقیر سمجھنے لگتے ہیں. یہ بھی ایک چیز سوچنے کی ہے کہ جب دنیا آپ کو زیادہ مل جائے تو آپ دوسرے جن کے پاس دنیا کم ہوتی ہے یا آپ سے زیادہ نہیں ہوتی تو آپ ان کو حقیر اور کمتر سمجھتے ہیں. پھر آپ دوسروں کی دی ہوئی چیز کو پسند نہیں کرتے, پھر آپ دوسروں کے گھر کو پسند نہیں کرتے. پھر اسی طرح اس کی ایک اور علامت ہے, زیادہ سے زیادہ مال کمانے کی دھن میں لگے رہنا. آپ دیکھیے کہ بعض مردوں کی تو زندگی کا خلاصہ ہی کیا ہے, کماؤ, اچھی بات ہے قصبے حلال عبادت ہے, لیکن نمازیں چھوڑ کے تو نہیں, بچوں کے لیے آپ کے پاس ٹائم ہی نہیں ہے. آپ چار چار دن اپنے بچوں کی شکل نہ دیکھیں اور آپ مال کماتے رہیں, سکون ملے گا؟ قرآن کی تجوید تک آپ کی ٹھیک نہیں ہے, آپ کو پڑھنا بھی ٹھیک نہیں آتا اور آپ پھر کما رہے ہیں. آپ کو قرآن کی تفسیر قرآن کا مفہوم نہیں سمجھ آتا, آپ اس کے لیے وقت نہیں نکالتے, ایک اور کام شروع کریں, تو یہ ظلم ہے, یہ زیادتی ہے. چلیے مردوں کا تو کام ہی تھا کمانا, آج کیا ہوا؟ آج ہماری کتنی بہنیں دکانوں پہ نکلتی ہیں, آفیسز میں کاؤنٹرس پہ کھڑی ہوتی ہیں, کیوں؟ حب دنیا. ایک مرد کمائے عزت سے عورت گھر میں چلائے سگڑ ہو سلیقہ مند ہو پھر بھی 6 بچوں کو وہ پال لے گا, لیکن جب بیوی اور میاں دونوں نکلتے ہیں تو بلکہ آدھی بھی برکت نہیں رہتی, گھر بھی بگڑا بچے بھی بگڑے, کئی چیزوں پہ اور پیسہ خرچ ہونے لگتا ہے. تو لیکن ایک کمانے کی دھن لگی رہتی ہے. پھر ایک اور حب دنیا کی علامت کیا کہ انسان بڑی لانگ ٹرم قسم کی پلاننگ کرنے لگتا ہے, ہم یہ کریں گے اس کے بعد وہاں گھر لیں گے پھر اس در جائیں گے پھر اس بچے کو باہر پڑھنے بھیجیں گے پھر ادھر ہوگا پھر یہ پیسہ ہوگا, جس کو آپ اپنی زبان میں کہتے ہیں نا کہ شیخ چلی کے خواب دیکھنا, ہر وقت فکر. اور پھر یہی چیزیں انسان کے اعصاب پہ سوار رہتی ہیں. پھر ایک اور نقصان کیا, اس کی ایک اور علامت کیا کہ انسان کے گھر میں مال کی اسباب کی چیزوں کی کثرت ہوتی ہے. آپ میں اپنے اپنے گھروں کو دیکھیں, ایک ایک کونے ایک ایک دیوار کو کریٹیکلی آپ پورے گھر کو اپنے جا کے کل دیکھ لیجئے تو آپ دیکھیں کہ کیا میرے گھر میں ضرورت کی چیزیں ہیں یا صرف اس لیے کہ گئی تھی تو پسند آ گیا, یہ سستی تھی تو لے لی, یہ سیل لگی تو لے لی, اور یہ نیا ماڈل آیا تو لے لیا اور بس لینا تھا. ایک سسٹر ہے وہ کہتی ہے کہ مجھے کریونگ ہے شاپنگ کی, میں دیوانوں کی طرح شاپنگ کرتی ہوں, تنگ ہے خود اس عادت سے, کئی دفعہ چیزیں لا کے تھیلوں کو کلوزٹ میں ڈال دو یاد بھی نہیں رہتا کیا لیا, لیکن بازار جانا ہابی ہے اور بازار نہیں جا سکتی تو گھر بیٹھ کے نیٹ سے ڈھونڈ ڈھونڈ کے چیزوں کو آرڈر کرتی رہی, اب یہ لے لیے اب یہ واپس ہو رہا ہے اب یہ اس کو ریٹرن پہ جا رہا ہے اب یہ, بھائی اتنا وقت ہے آپ کے پاس؟ ایک مومن کے لو کہتے لے لو واپس کر دیں گے, لو پہلے لینے کے لیے خوار ہو پھر واپس کرنے کے لیے خوار ہو, وہ وقت کدھر گیا, وہ نمازیں بیچ میں آئیں وہ کدھر گئیں, پھر گاڑی کا پیٹرول کدھر گیا, جو ٹریفک میں آپ پھنسے وہ کدھر گیا. کتنی بے سکونی ہوتی ہے ایک انسان کی زندگی میں جب وہ ایک دن بازار سے ہو کے آ جاتا ہے, تو یہ ساری اس چیز کی علامتیں ہمیں دکھتی ہیں. پھر ایک اور ہے کہ دنیا کے چھوٹے سے نقصان پر ایسا بندہ غمزدہ ہو جاتا ہے, یہ بھی حب دنیا کی علامت ہے. چھوٹا سا نقصان ہوا بس اس کی تو جان پہ پڑ گئی, بچے کا میں کہتی ہوں نمبر تھوڑے کم آ جائے نا تو ماں کہتی ہے بس میں تو ناکام ہی ہو گئی, बच्चे की प्रेप की क्लास को वो मास्टर्स की क्लास समझ के उसके ऊपर गम खा रही होती है। फिर इसी तरह एक और अलामत है, और वो क्या है कि ऐसे शख्स की बातचीत में दुनिया की बहुत बातें हैं। ये जेवर कहाँ से मिला, ये कपड़े कहाँ से लिए हैं, ये आपने बेडसेट कहाँ से ख़रीदा है, और ये डिनर कहाँ का है। अब पूछने वाले भी पूछते हैं और वो भी बड़े झूम झूम के फिर बताते हैं, ये मैं इटली से लाई थी, ये चाइना से लाई थी, ये जापान का है, ये कोरिया का है, और हम तो मेलामीन का नहीं यूज़ करते तो वो करते हैं। यानी ऐसे लोगों की बातों में अक्सर दुनिया की बात होती है। एक और अलामते क्या है कि जब दुनिया की मोहब्बत दिल में आती है ना, तो इंसान ना चाहते हुए भी अल्लाह की नाफरमानियों की तरफ रुझान रखता है। उसका इंक्लाइनेशन दुनिया की तरफ हो जाता है। फिर इसी तरह माल को जमा करके रखने की आदत पड़ जाती है। और सबसे बड़ा नुकसान अलामत, बल्कि सबसे बड़ी अलामत है कि इंसान हकूक अल इबाद भी नहीं पूरे करता। बात शौहर बीवी की झगड़ा क्या है भला, कि बीवी कहती है आप घर तब आते हैं जब मैं थक के चूर हो चुकी होती हूँ, देर से आना, जल्दी जाना, जल्दी आना, देर से जाना। बच्चों के साथ ताल्लुकात नहीं होते। बाज़ भाई अपनी बहनों के घरों में खुशी गम पे नहीं जा पाते, जी हम कमा रहे हैं। तो इस तरह की खराबियाँ आती हैं। अब एक सवाल पैदा होता है कि फिर कस्बे दुनिया यानी दुनिया कमाने और दुनिया की मोहब्बत में फ़र्क क्या है? तो फ़र्क है कि कस्बे दुनिया बुरा नहीं है, जबकि हुब्बे दुनिया बुरी चीज़ है। कस्बे दुनिया के अपनी ज़रूरियात पूरी करने के लिए हलाल के साथ अपने बच्चों को बाइज्जत तरीके से खिलाना, बीवी का ख्याल करना, ये इबादत है। कोई मर्द अगर सेहतमंद है, अल्लाह ने उसको ताकत दी, और वो अगर नहीं कमाता तो गुनाहगार होगा। लेकिन हुब्बे दुनिया क्या है कि आप उसके ऊपर अपने आप को एक्सट्रीम से पे ले जाएं और कसरत से आगे चले जाएं। फिर इसी तरह आप देखिए कि जब बंदा कमाता है तो वो अल्लाह की रज़ा के लिए कमाता है। हदीस में आता है कासिबु हबीबुल्ला। लेकिन जब एक बंदा दुनिया की हिरस से लेके आता है ना, तो वो अल्लाह से दिन ब दिन दूर भी होता है और बरकत कम होती है। फिर इसी तरह से आप देखिए कि अब इलाज पे बात कर लेते हैं। बस लोग कहते हैं कि हमारा दिल किसी तरह इस दुनिया से जाए। एक बुज़ुर्ग की बात याद आ गई, वो कहते थे दुनिया मैंने तुझे तलाक दी, तुझे तलाक दी। तीन तीन तलाक़ें दिया करते थे दुनिया को कि मैं तुझसे जान छुड़ाता हूँ, तू मेरा पीछा छोड़ दे। लेकिन दुनिया है कि वो उनका पीछा नहीं छोड़ती। तो एक इंसान किस तरह से इस दुनिया का इलाज करे, नंबर एक सबसे पहली चीज़ क्या है कि इस दुनिया की हकीकत पे गौर करें। आप अपने ऊपर लेकर सोचें, ये दुनिया जो मेरे और आपके इर्द गिर्द है, इसकी क्या हकीकत है? आप देखिए, कोई चीज़ जो आपको नहीं मिली हुई थी उसकी तलब कितनी है, ख्वाहिश कितनी है। लेकिन जो चीज़ें आज पास मौजूद हैं, आप उन चीज़ों से कितने हैं? जो नहीं मिलती, वो कहते हैं ना, दुनिया जिसको कहते हैं वो क्या है, जो मिल जाए तो मट्टी, ना मिले तो सोना है, इसको दुनिया कहते हैं ना। फिर दूसरा इसका इलाज क्या है कि हम इस दुनिया की सबसे बड़ी हकीकत यानी मौत को सामने रखें। आप बताइए, जिस बंदे को कोई अल्लाह ना करे ऐसी बीमारी डायग्नोज हो चुकी हो, डॉक्टर्स के बकौल वो 2 महीने 3 महीने का मेहमान है, उसका दिल शॉपिंग में लगेगा, बाज़ार अच्छे लगेंगे, दर्जियों बुटीक्स डॉक्टर्स और इधर फर्नीचर सेटिंग पे करने को दिल चाहेगा कि मैं तुम्हें सब करके दे ही जाऊँ, मैं तो अब जा रही हूँ। मेरा ख्याल है जो दिया वो लगा होगा दुनिया में, उधर से भी वो इंसान अपने आप को हटाना चाहेगा। मौत को सामने रखना, हदीस में आता है अक्सरु याद करो कसरत से किसको, हाजिम लज्जात, लज्जतों को तोड़ने वाली को याद किया करो। फिर इसी तरह आखरत यानी बाकी रहने वाली चीज़ों की फ़िक्र करना। सूरह हशर में अल्लाह ताला फरमाते हैं वलतंजुर नफ्सुम मा कद्दमत लिगत, बस चाहिए कि इंसान उस पर गौर करे जो उसने अपने कल के लिए तैयार किया। फिर इसी तरह हुब्बे दुनिया का एक इलाज क्या है कि मुर्दा लोग यानी जब कहीं कोई डेड बॉडी हो, कोई डेथ हो जाए, तो वहाँ जाकर उस डेड बॉडी पे गौर करे। किसी मुर्दे को देखकर सोचे कि ये कल तक मेरी तरह चलता फिरता इंसान था, आज दुनिया से चला गया, ये अपने साथ क्या लेकर गया। फिर इसका एक और इलाज क्या है कि अपनी हर वो चीज़ जिसमें दिल बड़ा लगे उसको अल्लाह के रास्ते में सदका दे दे। एक शख्स ने एक बुज़ुर्ग से कहा कि मुझे मौत से बड़ा डर लगता है, कोई ऐसा तरीका बताओ कि मेरा ये डर कम हो जाए। तो उन्होंने कहा कि तुम्हें जो चीज़ भी अच्छी लगती है ना, पसंद आती है दुनिया में, इसको अल्लाह के रास्ते में दे दो। होगा क्या कि तुम्हारी वो चीज़ें आगे जाएंगी ना, तो जहाँ बंदे की चीज़ें उसका सामान होता है उसका वहाँ दिल बहुत लगता है, तो जब तुम्हारा सामान आगे पहुँच गया तो तुम्हें वहाँ जाना मुश्किल नहीं लगेगा। है भी ऐसे ही, जब आप एक घर का सामान दूसरे घर बेच चुके होते हैं तो पिछले घर में दिल नहीं लगता, दिल करता है जहाँ सामान है वहाँ जाके सेटल डाउन हो जाऊँ, तो इस दुनिया से अपना सामान आगे भेजें। फिर इसी तरह कब्रिस्तान की ज़्यारत, कभी रास्ते में कहीं गुजरते इधर उधर या स्पेशल भी जाना पड़े तो कब्रिस्तान के बाहर खड़े होकर सोचें ये सब किधर थे। शहरे खामोशा, घर में कोई ना हो तो हमें घर में खौफ आता है, हालांकि वो सजा समरा होता है, कहाँ किसी जंगल और किसी सहरा के अंदर कब्र, और वो भी ठंडी रात की, और आपको कोई वहाँ छोड़ा है, क्या उसको सोचकर बंदे का दिल दुनिया में लगता है? बिल्कुल भी नहीं लगेगा। फिर इसी तरह नफ्स का मुजाहिदा करना चाहिए, अपने नफ्स को टेम करें, नहीं लूँगी नहीं लूँगी। फिर इसी तरह दिल के तकाज़ों के बरक्स काम करें, जिस चीज़ को दिल चाहे उसको ना करें, क्यों ना करें, ताकि आपका दिल आपके काबू में रहे। फिर इसके लिए आपको एक लिस्ट बनानी पड़ेगी, जिस तरह थिंग्स टू डू आप इंग्लिश में कहेंगे, जिसको आप ये कह सकते हैं कि करने के काम, अमली तौर पे कैसे करूं। तो वही बात जो अपने हर टॉपिक में आपको बताती हूँ कि एक महीना ख़ुद को दें, इस बीमारी को दूर करना है अपने, आप एक महीना ख़ुद को ऑब्जर्व करें, उसमें कुछ कमिटमेंट्स अपने आप से करें। मसलन नंबर एक, अपने घर को सादा बनाने की कोशिश का आगाज़ करती हूँ, यानी घर को सादगी से आरास्ता करने की मुहिम का आगाज़ करें। कैसे करें, अपने घर को देखें, ज़रूरत की कितनी चीज़ें हैं वो रखें, और कितनी चीज़ें डबल हैं, मसलन घर में दो पड़ी हुई हैं, चलिए आपको ज़्यादा अच्छी जो लगती है वो रख लें, दूसरी आप बेच दें या किसी को दे दें, सदका दे दें, कुछ करें, उसके पैसों को अलग कर दें। आप देखेंगे कि जब आप अपने घर को थोड़ा सा हल्का करेंगी ना, तो खुद ब खुद आपका दिल दुनिया से कट के सिंपलिसिटी पे आ जाएगा और आप उसको महसूस करेंगी। फिर इसी तरह से घर का वो कोना जो सबसे खूबसूरत हो, आपका फेवरेट रूम, ड्राइंग रूम, किचन, उसको बिल्कुल सुन्नत के मुताबिक सजाएं, यानी हमारे घर का कोई एक कमरा तो लगे कि ये नबी की उम्मत का कमरा, बोरिए का बिस्तर, नीचे कोई ईंटों का सरहाना या खजूर की खाल का तकिया, अपने घर का कोई कमरा बना कर देखें, फिर उधर जाके बैठें तो महसूस करें कि दुनिया के सबसे खूबसूरत इंसान का घर ऐसा था। फैशन के नाम पे तो हम बेशक पुरानी चीज़ों को नया करके विलेज रेस्टोरेंट बना लें, कुछ बना लें शौक में, लेकिन एक्चुअली हम अपने घर में कुछ वक्त ऐसा गुजारें। फिर इसी तरह से नियत करें कि मैंने इस पूरे महीने में अपनी ज़ात पे कुछ नहीं लगाना, ये एक महीना तो छोड़े, मैं कह सकती हूँ हम एक साल भी अपने लिए खुद कोई चीज़ ना ख़रीदें तो मेरा नहीं ख्याल कि हमें ज़रूरत पड़ेगी। चले कोई बेसिक आपकी नीड्स हैं छोटी मोटी, वो तो इतनी अहम भी नहीं होती, लेकिन कपड़े, जूते, जेवर, जो कुछ है, मेरा ख्याल अगली पूरी ज़िंदगी के लिए गर्मी सर्दी का हमारे पास है, दो चार जोड़े गर्मी के, दो चार सर्दी के, कोई दो शादियों के दो बटले, क्या हमारी ज़िंदगी उसमें नहीं गुजर सकती? गुजर सकती है। नियत करके एक महीने के लिए टारगेट करें और ख़ुद को चेज करें, मैंने इस एक महीने में कोई चीज़ अपनी ज़ात पे नहीं लेनी। ठीक है, बेसिक नीड्स हैं घर की, उसको भी कम करें। इस हफ्ते में डबल रोटी नहीं लेनी, घर के आटे की रोटी की बच्चों को आदत डालनी है। घर में जो फ्रिज में सामान पड़ा है उसको इस पूरे हफ्ते में ख़त्म करूँगी, नया सामान नहीं लूँगी। इस एक हफ्ते में मैंने फ्रीज़र की चीज़ों को डिस्पोज करना है, मेरे घर में बस सिंपल फ्रेश लाइट सी चीज़ें होंगी। मैंने सब एक्स्ट्रा सॉसेस और एक्स्ट्रा किस्म की चीज़ें जो एक फैंसी चीज़ें हैं जो पैसा ज़्यादा और तवज्जो ज़्यादा लेती हैं उसको निकालना है। याद रखिए हमारे बच्चे जितना सिंपल खाना खाते हैं, जितनी इजी डाइजेस्टिंग खाते हैं चीज़ें, उतने हमारे काबू में होते हैं। ये जितनी बाहर की बनी हुई चीज़ें और फ्रोज़न फूड और हाफ कुक फूड खिलाते हैं ये जहर है हमारे बच्चों के लिए। आजकल तो इस पर अब ज़ोरों शोर से लोग काम कर रहे हैं कि जिस जिस प्रोसेस से गुजार कर इन चीज़ों को निकालते हैं, अगर आप अपनी आंखों से देख लें तो कभी आप इन चीज़ों को मुंह न लगाएं। अगर मैं नाम लूँ तो शायद आपको भी कराहत आ जाए, लेकिन कई ऐसी चीज़ें सामने आती हैं नेट के थ्रू के जिसमें ये जो गोश्त और हॉट डॉग्स और जो पेस्चराइड मीट आप लोग और स्लाइसेस खाते हैं, वो किधर से पूरे पूरे जानवरों को वो उन्होंने क्रश करके ब्लेंडर्स में हड्डी पसली उनकी एक करके उसको घोट घोट के उसमें जो रंग और कलर डाल डाल के वो खूबसूरत तरीकों में आपको पैक करके खिलाते हैं। और जो माँ के हाथ की रोटी, जो माँ के हाथ का सालन, जो उस सब्ज़ी की लज्जत है वो किधर है। फिर इसी तरह एक और अपने लिए काम करें कि वन डिश, यानी एक महीना मैं कह रही हूँ, फिर आप उसको जितना मर्जी आगे करें, लेकिन कम से कम किसी हद पे तो हम रुकें। मैं तो दरसों के बाद खाने देख देख के परेशान हो रही होती हूँ, इतने खाने, खाना तो एक ही है ना। 7 दिन बुला लें आप मेहमान को, एक दिन एक चीज़ खिला दें, दूसरे दिन दूसरी, तीसरे दिन तीसरी, वो भी ज़्यादा शौक से खाएगा, आपकी भी मेहनत कम होगी, आपकी कमर टूट जाती है, सारा दिन चूल्हे के आगे खड़े पका रहे हैं बना रहे हैं। क्या इंसान इतना ग्रेडी है? मुझे तो ऐसे लगता है कि इन्होंने हमें लालची समझा, ये भी खाएं वो भी खाएं ये भी खाएं। इतना सा तो पेट का हिस्सा होता है जिसमें आपका खाना जाता है, आप उसमें जो मर्जी चीज़ें डाल दें और फिर खुशी भी घर के वाले की होगी कि आप खाएं। आप जितनी मर्जी बड़ी दावत करें, वन डिश एक चीज़ बहुत। वन डिश का ये नहीं मतलब कि बेकार बनाएं, अच्छे तरीके से सलीके से सजा कर अगर आप एक खाना खिलाते हैं, मुझे यकीन है कि जिस मोहब्बत से आप खिलाते हैं अगले को समझ आ जाता है। फिर इसी तरह से अपने एक और काम में कीजिए कि मैंने अपने 24 घंटों में से जिसको आप कहना चाहिए कि अन इंटरप्टेड, बिल्कुल बग़ैर किसी रुकावट के कम से कम 2 से 3 घंटे मैंने अपनी ज़ात के लिए लगाने हैं जिसमें मैं अपनी सेल्फ ग्रूमिंग करूँगी। और सेल्फ ग्रूमिंग का सबसे खूबसूरत तरीका इंसान के लिए कुरान को सीखना है। तजवीद नहीं आती, तजवीद पढ़ूंगी, तर्जमा सीखूंगी, तफसीर देखूंगी, तज़किया होगा, मैं अपनी करेक्टर बिल्डिंग करूंगी, मैं अपनी आदात को नोट करूंगी, मैं कैसे चलती हूँ, मैं कैसे बोलती हूँ, मैं सीरत को सुनूंगी। आप अपने लिए 2-3 घंटे निकालें अपने वक्त में से, बिल्कुल कुर्सी में सजाकर बैठ जाए, कहीं जा सकें बड़ी अच्छी बात है, नेट की कोई क्लास ज्वाइन कर लें, बस ये वक्त मेरा है, इसमें और कुछ नहीं होगा। व्हाट्सएप की क्लासेस कोई ज्वाइन करें, यानी आप खुद जब चाहेंगी ना फिर आप देखिएगा कि आपको इससे फ़ायदा भी हासिल होगा। फिर इसी तरह से घर में अगर कोई ऐसा बर्तन है आपके सोने चांदी का या प्लेटेड है, उसको निकाल दें, क्योंकि मुसलमान सोने चांदी के बर्तनों में नहीं खाता। आपने फरमाया काफिरों के लिए ये दुनिया में और मोमिनों के लिए जन्नत में। हर वो चीज़ जिससे आपको फील होता है ना कि आप बड़ापन है आपके अंदर, या लोगों को भी आप बहुत खूबसूरत चीज़ों से देख रही हैं, कर रही हैं, उसको ज़िंदगी से निकाल दीजिए। फिर इसी तरह से आप कोशिश करें इस बात की अपने इस बुरे वक्त में कि मैं हर रोज़ 2 नफिल पढ़ के दुआ करूँगी कि अल्लाह मेरे दिल से दुनिया की मोहब्बत निकाल दें, अल्लाह इस दुनिया की मोहब्बत को मेरे दिल से निकाल दे। आपकी सिखाई हुई दुआओं में भी है कि अल्लाह ला तजली दुनिया अकबर हम्मीना, ए अल्लाह इस दुनिया को मेरा सबसे बड़ा गम न बनाना कि हर वक्त मैं इसी के गम में पड़ी रहूं। फिर इसी तरह से एक और काम करें कि दूसरों को तोहफे देने की आदत डालें। आपके घर की अगर कुछ चीज़ें जो आपने रखी भी, देखिए ख़राब क्या होती हैं, शोकेसों में भी तो पड़ी होती हैं, तो अगर आप ले आई अपने घर में, आपने ड्राइंग रूम में कोई साल 6 महीने से कोई रखा भी है डेकोरेशन पीस, उसको साफ़ सुथरा करें, साफ़ करके अपनी किसी दोस्त को करीबी को गिफ्ट में दे दें, बता दें कि हाँ मैंने अपने ड्राइंग रूम से निकाल के तुम्हें दिए, मैं अपना घर हल्का करें, मस्जिद में दे दें, डोनेशन में दे दें, किसी इस्लामी स्कूल में दे दें, क्या आप इसको बेच कर अपने किसी प्रोजेक्ट में लगा लें। हमारे अपने स्कूल में नॉर्वे में एक पूरी सदका शॉप है, लोग अपनी जो चीज़ें देते हैं उसको हम बेच के आगे पैसे स्कूल को दे देते हैं। कोई फालतू कपड़े हैं, 4-2 दफ़ा पहन लीजिए अच्छे कपड़े हैं, अब उनको क्या करना है, वहाँ दे देते हैं, वो बेच के उसको आगे स्कूल में पैसे डाल देते हैं। हर वक्त ये कपड़े आप लोग एक से एक कपड़ा बना एक निकाल दीजिए, अच्छा कपड़ा बनाया तो एक पहन लीजिए एक रख दीजिए एक दे दीजिए, मोटा कपड़ा एक नया लिया तो मोटे कपड़ों में से एक पुराना दे दें, ना आपकी अलमारियाँ भरेंगी और ना आपके पास 101 जोड़ा होगा, वही 4-6 जोड़े होंगे जो आप पहन रहे हैं, और वही जोड़े आप सलीके से तरीके से पहने, आपके लिए बहुत अच्छा सीज़न आपका गुजर जाता है। ये जो हर वक्त हम अपनी चीज़ों में रहते हैं ना, ये दुरुस्त नहीं है। फिर इसके बाद अपने आप को चेक भी करना है, ये आखिरी बात है कि अपनी चेकलिस्ट कैसे बनानी है कि ये जितने काम मैंने करने की कोशिश की है क्या मैं रियली कर पाती हूँ, खुद को चेक करें। फिर इसी तरह से खुद से पूछिए क्या मेरे दिन का अक्सर हिस्सा घर की चीज़ों की सेटिंग और देखभाल में सर्फ होता है, यस को यस कर लें, नो कर लें कुछ कुछ, तो उसको खुद चेक करें, हर रोज़ चेक करें क्लिक करके कि मेरा ज़्यादा वक्त किधर गुजरता है। फिर अगला इसमें पॉइंट क्या लिखे कि जब मैंने अपने 24 आवर्स को डिवाइड किया तो मुझे पता चला कि मैं तो एक तिहाई वक्त भी आखिरत की तैयारी और अल्लाह के कुर्ब में नहीं लगाती, यानी आउट ऑफ 24 आवर्स मैं तो 8 घंटे भी अल्लाह के कुर्ब और आखिरत के लिए नहीं निकालती, मेरा तो दुनिया में सब कुछ खप जाता है। फिर इसी तरह एक पॉइंट इसके पूछिए, क्या मैं खूबसूरत कपड़े और लिबास की सजावट इसलिए करती हूँ कि मैं दूसरों में नुमाया होकर दिखूँ? आप अल्लाह की नेमत समझ के पहनते हैं बग़ैर रिया के, बग़ैर तसन्नो के, इट्स फाइन, लेकिन आप दूसरों को दिखाने, जलाने, कुड़ाने, तारीफ़ें वसूल करने के लिए पहनेंगे, ये दुरुस्त नहीं है। फिर इसी तरह पूछिए कि क्या मैं शक और शुबे वाली चीज़ें भी कबूल कर लेती हूँ? हराम चीज़ों को तो दूर कर दें, क्या मैं केयरलेस तो नहीं हूँ? यानी अपने आप को आप पूछिए। फिर इसी तरह ख़ुद से पूछिए, क्या मैं अपनी अपीरेंस के लिए बहुत क्यूरियस तो नहीं हूँ, बहुत ज़्यादा कॉन्शियस तो नहीं हूँ कि मैं कैसी लगती हूँ? देखिए, हेल्दी होना अच्छी बात है, आप वेट लूज़ करें इस वजह से कि आपको हेल्दी होना है, लेकिन फिगर नापना, कमर नापना, अब ये पहन लिया और कमर अगर पतली है तो उसको दिखाना और ऐसे ऐसे ड्रेस पहनना कि बाकी औरतों को भी दिखाना जलाना, ये सब चीज़ें हुब्बे दुनिया की अलामत है। फिर इसी तरह से आप देखिए कि जब दुनिया बहुत होती है ना तो हम दूसरों की दुनिया को बहुत डिस्कस करते हैं, तो ख़ुद से कहें मैंने एक महीना तक किसी की दुनिया की किसी चीज़ की ना तारीफ़ करनी है ना उससे कोई उसके बारे में मालूमात लेनी है, क्या बिक रहा है, किधर जा रहा है, कहाँ से लिया, सेल की। तो आप देखिए, मुझे लगता है दोस्तों की जो बातें हैं वो तो खामोशी हो जाएंगी, टेलीफोन का बिल आधा हो जाएगा अगर हम दुनिया के बारे में बात करना छोड़ दें। हाँ, और फिर इसी तरह से क्या मैं अपने नफ्स पर मेहनत करने को तैयार हूँ? इस तरह से छोटे छोटे मुजाहदे करेंगे ना, इंशाल्लाह आप देखेंगे कि उसमें आपको इतना सुकून मिलेगा कि आपको महसूस होगा कि वाकई मेरी ज़िंदगी हल्की हो गई है। और जो साथी कुरान की क्लासेस में हैं अल्हम्दुलिल्लाह, वो इस चीज़ की गवाही देते हैं कि कुरान क्लासेस में आने के बाद हमारा सबसे जो बड़ा फ़ायदा हुआ है वो क्या हुआ है ये, बल्कि आप ख़ुद ही बताइए क्या फ़ायदा हुआ है आपको क्लासेस में आने से। सिस्टर शाइस्ता, शेयर कीजिए।
लेकिन मुझे जीने का ढंग नहीं आता था, और अब मुझे ऐसे महसूस होता है कि जितना मेरा सांस लेना और जितना मेरी खुराक ज़रूरी है, इतना ही मेरा दीन के साथ जुड़ना ज़रूरी है, क्योंकि बग़ैर कुरान से जुड़े इंसान खुद को भी नहीं पहचान सकता, ना खुदा की ज़ात को पहचान सकता है, ना उस इस ज़िंदगी की हकीकत को पहचान सकता है। और अगर हमें इस दुनिया में रहना है और तो कुरान उसके साथ जुड़ना बहुत ज़रूरी है, और उस सबसे मेन बात कि हर माँ बच्चे के लिए बड़ी सेंसिटिव होती है, वो चाहती है मैं अगर नहीं भी सुधरी हुई लेकिन मेरा बच्चा सुधरे। तो मैं मेरा ख्याल है कि हम अपने बच्चों की खातिर ही सिर्फ कुरान से जुड़ जाएं तो हमारी सारी परेशानियां दूर हो जाएंगी इंशाल्लाह। और वैसे भी हम चाहते हैं कि हमारे बच्चे अच्छे इंसान बने, कम अज़ कम ये तो चाहते हैं ना अच्छे इंसान बने और मुसलमान भी रहें, तो मेरा ख्याल है हमारा कुरान के साथ जुड़ना बहुत ज़रूरी है।
जी, इधर से और कोई बताए। जी, आप इंतखाब, अभी आपको कुरान सीखने और इसमें लगने से क्या फ़ायदा हुआ?
कुरान सीखने से एक तो मतलब ये कि एक चीज़ मेरे ये समझ में आई कि औलाद जो है तो अब हमारे माँ बाप नहीं है, तो मेरे जहन में यह है कि अगर हम अच्छे अमल करेंगे, अच्छे काम करेंगे तो हम अपने माँ बाप के लिए जारी बनेंगे।
अल्हम्दुलिल्लाह।
दूसरे एक चीज़ मेरे जहन में ये थी कि मतलब औलाद के ताल्लुक से कि लोग कहते हैं सदका जारिया होना चाहिए, तो मैंने कहा कि औलाद नहीं है, लेकिन अल्लाह ताला ने दो रास्ते दिए हैं, एक तो दीन का इल्म और उस पर अमल, और फिर दूसरों को सिखाना, तो हम ये रास्ता इख्तियार करें ताकि हमारे लिए आखिरत के लिए कोई सदका जारिया बने।
बेशक, और गलत तरबियत करें तो बच्चे बल्कि बवाल बन जाते हैं फ़ायदे की बजाय। जी, पीछे से आप नमन, आपको क्या फ़ायदा हुआ क्लासेस से?
मुझे तो इतने फ़ायदे हुए हैं कि अगर मैं बताती रहूँ तो सारा दिन भी कम है, लेकिन मैं अपने वक्त की वो उसको जानते हुए ये बताना चाहती हूँ कि जब से मैं कुरान से जुड़ी हूँ मुझे एक ख़ास किस्म का एतमाद मिला है। मैं पहले लोगों से घबराती थी और पता नहीं मुझे क्या क्या फीलिंग होती थी, हर वक्त घबराहट और मैं पता नहीं बात सही कर रही हूँ या गलत कर रही हूँ, लेकिन जब से कुरान से जुड़ी हूँ तो मुझे अपनी बात का यकीन हो गया कि जो मैं बोल रही हूँ, जो मैं पढ़ रही हूँ वो सही है और जो जिस डायरेक्शन में मैं जा रही हूँ वो सही है। तो मेरे ख्याल में मेरे इत्मीनान के लिए बहुत काफ़ी है।
अल्हम्दुलिल्लाह, अल्लाह ताला
मेरा ताल्लुक जुड़ गया है, والدہ کا شکر.
جی آپ بتائیے لبنہ.
میں جو اس چیز کے حوالے سے کہ جب انسان دنیا دار ایک ہوتا ہے کہ ظاہر ہے جب یہاں آنے سے پہلے جب میں پاکستان میں تھی یا یہاں نہیں نہیں آئی تھی تو تب مجھے بھی یہی چکر رہتے تھے, کپڑے میچنگ ساری چیزیں, پردہ نہیں کرتی تھی تو ہیئر اسٹائل کا بھی چکر رہتا تھا. تو اتنا زیادہ مطلب وہ چیز آج میں سوچتی ہوں, میں کہتی ہوں کہ واقعی میری زندگی میں ایک سکون ہو گیا. اب مجھے کہیں بھی جانا ہے برقع پہنا, پوگ لگایا, نیچے کیا پہنا ہے, کپڑے میچنگ ہیں, استری نہیں کیے ہوئے کیسے ہیں, ان کے ساتھ میچنگ دوپٹہ ہے نہیں ہے, مطلب اتنی زندگی آسان ہوگی. اور گھر کے چکروں سے بھی میں نکل.
دیکھیں یہ بھی کوئی اتنی اچھی بات نہیں ہے کہ آپ اندر گندے کپڑے پہن کے وایا پہن لیں. دیکھیں میری نظر میں اچھے کپڑے پہننا یا اپنے آپ کو فریش رکھنا اس کی وجہ کیا ہے کہ بندہ ایکٹیو لگتا ہے اور آپ ایفیشینٹ ہو جاتے ہیں, آپ کا کام کا موڈ ہو جاتا ہے. صبح اٹھ کے کنگھی نہ کریں تو بات کرنے کو دل نہیں کرتا, برش نہ کریں تو بات کرنے کو دل نہیں کرتا نا. یعنی آپ صاف ستھرے رہے, آپ اندر کپڑے بھی بدلیں, سب کریں, دکھاوے کی نیت نہ, اور اسی کا غم نہ ہے تو پہن لیں نہیں. اور یقین کریں جب آپ یہ غم چھوڑتے ہیں نا تب آپ کے زیادہ ہوگا. وہ لوگ جو بازاروں میں پھر پھر کے چیز بھی نہیں جمع کر پاتے وہ آپ کے گھر میں خود ہی ہوتی ہے.
مطلب یہ کہ وہ غم نہیں, آپ مجھے
غم نہیں ہے بس یہ
خریدتی ہوں پہنتی ہوں
جی. یعنی دنیا کو غم نہیں بنانا,
بس وہ غم نہیں رہ گیا کہ اب میں کیسی دکھ رہی ہوں,
مطلب پھر انسان اپنے لیے کرتا ہے. پہلے ہم لوگوں کے لیے کرتے تھے, اب اپنے لیے کرتے ہیں. ایک ساتھی ہیں تو ان کی مجھے بات یاد آتی, وہ کہتی تھی مجھے سمجھ نہیں آتا کہ کسی کو دکھانا بھی نہیں تو پھر پہننے کا کیا فائدہ, دکھانا بھی نہیں تو پہننے کا کیا فائدہ. تو میں نے کہا کہ یہ بات آپ کو بھی نہیں سمجھ آئے گی, آپ تھوڑی اور بڑی ہو لیں پھر سمجھ آئے گی. جی سسٹر آپ کچھ پوچھیے. اس میں کیا ہوتا ہے کہ آپ نہیں لگا,
یہ جو جیسے لپسٹک وغیرہ یا فاؤنڈیشن یا جو
کچھ بھی
نہیں کاسمیٹکس میں, اس کے اس سے پہلے وضو کیا اور اس کے بعد یہ کر لیں
جی
تو اس کے بعد ہم نماز پڑھ سکتے ہیں؟
آف کورس میری جان کیوں نہیں پڑھ سکتے, اللہ نہ کرے آپ کوئی اس میں کوئی حرام مٹیریل تو نہیں لگا رہے. اور وہ اگر حرام کوئی چیز ایسی, اگر آپ کا سوال یہ آپ وہ کیوں لیں, آپ وہ لیں ہی نہیں نا, وہ تو پھر نماز کا تو تعلق ہی نہیں ہے. نماز ہو نہ وہ تو ایک بہت بڑی بات ہے, مسلمان کسی ناپاک چیز کو تو ویسے ہی ہاتھ نہیں لگاتا. یہ ان چیزوں کی آپ کیئر کریں تو کوئی حرج نہیں. اللہ کے نبی نے خود کا کہ مرد جو ہے وہ خوشبو لگائے جس کا رنگ تیز ہو, جس کی خوشبو اٹھتی بھی ہو لیکن اس میں رنگ نہ ہو نا. جیسے اب مرد کہ میں فاؤنڈیشن لگا لوں, لپسٹک لگا لوں, نہیں لگا سکتا. لیکن عورت کی آرائش اب نے کہا کہ جس کا رنگ اٹھا ہو, کھلے لیکن اس میں خوشبو سے اٹھی ہوئی ہو. یہی میری جان آپ کو سکھا رہے ہیں کہ اس میں خود اپنی حدیں ڈیفائن کریں. آپ پیور کل کتنے عطر تھے وہاں اسٹال پہ, سب فریش پیور عطر ہیں, آپ وہ یوز کریں, الکوہل والے نہ لیں, اڈاکسک نہ لیں. یہ تو پھر یہی تو ایک چھوٹا سا ٹیسٹ ہوتا ہے نا.
آپ لپسٹک وغیرہ سننے میں یہ آیا کہ ہر قسم کے لپسٹک میں الکوہل وغیرہ شامل, کیونکہ وہ بعد میں خراب ہو جاتی ہے نا, اس کے لیے انہوں نے جو صرف نیچرل ہوتی ہیں ان میں نہیں ہوتی ہیں, نارمل والے سب میں ہوتی ہیں نا.
دیکھیے سمپل سی بات ہے, آپ اس کو اپنے لیے ایک کرائیٹیرین بنائیں نا, اپنی زندگی کو سمپل رکھیں, آسان چیز, نہ برانڈس پہ جائیں نہ مہنگی چیز خریدیں باہر کی. امریکہ باہر سے تو میں نے آج تک کبھی کچھ نہیں خریدا. میری جان آپ کو پتہ نہیں ہے, وہ ٹکی والی بھی ملتی ہے ابھی, پینسل والی بھی ملتی ہے. سمپل رکھیں آپ, دیکھیں میں آپ کو یہی تو سمجھانا ہے.
ایک
آپ پوچھ لیں
اگر
جی اس کا علاج ہے, ہر چیز کا علاج ہے الحمدللہ. آج تو یہ لوگ تو کسی چیز کو چھپا ہی نہیں سکتے, تھوڑی سی ریسرچ کر لیں. اور میں تو سب جیسے لوگ کہتے ہیں نا کھانے پینے میں اکثر لوگ پوچھتے ہیں یہ انزائمز ہیں یہ بی نمبر ہیں اے نمبر ہیں کچھ ایسے چلتے ہیں, تو میں انہیں کہتی ہوں میرے پاس اس کا سمپل سا علاج ہے کہ آپ جو ہماری مائیں خود پکاتی تھیں آپ بچوں کو وہ پکا کے کھلائیں, آپ بازار کی چیزیں کم سے کم لیں, بنی ہوئی چیزیں کم لیں, زندگی ہر اینگل پہ اس کو ہر اینگل پہ لیں. یہ تو آپ کو صرف ایک سوچنے کا انداز سکھایا گیا نا. دیکھیے نہیں آپ کے جی لپسٹک دیکھیے گھر آپ کو گھر نہیں بن جاتی. آپ پاکستان جائیں نا تو 25-30-40 روپے کی ایک لپسٹک لے لیں, 10 رنگوں کی لے لینا تو وہ ادھر والیوں سے زیادہ اچھی ہوگی, اس میں آپ کو شک تو نہیں ہے. آپ جو 25 روپے کی لپسٹک بیچ رہے ہیں کیا وہ اس میں آپ کے خیال میں کوئی بڑی قیمتی چیز لگے گا؟ اب تو دیکھیں نا
ہمارا مسلم ملک ہے وہ میکدے کھلا رہے ہیں.
اللہ نہ کرے ایسا نہیں ہے, ایسا نہیں ہوتا. دیکھیے میری جان ابھی ایسا بھی وقت نہیں آیا, یہ صرف پروپیگنڈے ہوتے ہیں. ریسرچ کر لیں, مسلمان دوسرے مسلمان کی عزت کے بارے میں بہت کیئرفل ہوتا ہے, تو یہ چیزیں ایسی جی اگر ایسا ہو جائے تو پھر تو فرق ہی مٹ جائے نا. تو ساری بات کا خلاصہ کیا ہے کہ اصل بات ہے کہ دنیا ہاتھوں میں, آپ لوگ شاید یہ سمجھے کہ دنیا استعمال نہیں کر سکتے, حب دنیا کے دل کی محبت اور ہم جو دل کی بیماریاں پڑھ رہے ہیں نا, دل نہ ان چیزوں میں ہو. اب میں آپ کو یہ نہیں کہتی آپ اچھے کھانے نہ بنائیں, آپ کو یہ نہیں کہہ رہی کہ آپ پھوہڑ ہو جائیں, آپ بے سلیقہ ہو جائیں, آپ کپڑا گندے, گھر گندا, اس پہ تم اتنا کچھ بات کرتے ہیں اپنی کلاسز میں. نہیں آپ سجائیں زین, اللہ تعالیٰ کہتے ہیں میں نے مزید آپ خوبصورت بھی لگے. آپ کے پاس اگر ہے ہر چیز, اگر آپ نے مثال ہے کہ اپنا گھر آپ کی ڈرائنگ روم سیٹ کرنا ہے تو آپ کہتے ہیں نہیں میں نے سادہ جو لگنا ہے, صوفہ نیلا لے لیتی ہوں, کشن پیلے لے لیتی ہوں, کارپیٹ کالا لیتی ہوں, کیونکہ میں نے دنیا سے محبت نہیں کرنی. تو بیوقوفی ہے, جتنی میچنگ کائنات میں اللہ نے کی ہے اتنی آپ نے نہیں کرنی. اب آپ کرنا کہ آپ نے یہ گھر سجایا لیا, اللہ نے آپ کو گھر دیا, آپ سمپل اچھا اپنی حیثیت کے مطابق اس کو ڈیکوریٹ کر کے ختم, اسٹاپ ہیئر, دیٹس اٹ. یہ نہ ہو کہ تقابل, اب میں دوست کے گھر گئی تو ادھر یہ تھا میں نے بھی لانا ہے, اب یہ 2 سال پرانا ہو گیا اب نہیں لانا, یہ نہ کریں. مقصد یہ تھا کہنے کا جی, بس یہ کرنا ہے. اور اللہ تعالیٰ سے ہم یہ دعا کریں گے کہ بس
میاں بھی تنگ ہوتے ہیں بیچارے, اتنی محنت کرتے ہیں, وہ خواہش تو پوری کرتے تھے لیکن دل سے تو ان کو بیچارے کو پریشان.
وہ آپ کے میاں کیا کہہ رہے تھے جو آپ سنا رہی تھی رستے میں کہ نیچے ان کے شیلر میں کوئی چوری ہوئی تو انہوں نے کچھ کہا ان کو کہ وہ چیزیں بھی لے گیا جو کوئی مفت میں نہیں اٹھاتا, تو اوپر بھی آ جائے گا تو اوپر بھی سو. تو چلیے جزاک اللہ خیر, ہم چھوٹی سی دعا کر لیتے ہیں اور ادھر رکیں گے. ایک چھوٹی سی چیز آپ میں سے جو ساتھی نئے ہیں ان کے لیے کہ آپ لوگ اگر کلاسز کو جوائن کرنا چاہیں تو الحمدللہ آپ کو, آپ لوگوں کو ایسے یہ پتہ کہ یہاں برلن میں کلاسز ہوتی ہیں 2 جگہ پہ, سیٹرڈے اور سنڈے کو جو کلاس ہوتی ہے, آپ میں سے کس کو نہیں پتہ اس کا ہینڈ ریز کریں. نہیں پتہ آپ کو, اور کس کو نہیں پتہ؟ آپ جی شائستہ جی, آپ شائستہ جی آپ ایک منٹ, دونوں کلاسز کا ان کو ذرا کھڑے ہو کے اناؤنس کر دیں. جی آپ بتا دیجیے ان سسٹر, تو آپ ایک دفعہ پھر کہہ دیں گے تو کیا فرق پڑتا ہے؟ آپ لوگوں کے تو قریب واکنگ پہ غالباً ادھر رسالہ مسجد آپ لوگوں نے دیکھی ہوئی ہے نا ادھر, تو ادھر ایوری سنڈے کو ٹائم کیا جی 2:00 شروع ہوتی ہے, بیچ میں بریکس ہوتی ہیں نماز کی, کھانے کی بریک ہوتی ہے دوسری بھی, تو یہ لوگ ایوری سنڈے وہاں ملتے ہیں, تو آپ بھی کوشش کیجئے آنے کی. اور اس کے علاوہ اگر آپ اپنے فون نمبر جو آپ کے واٹس ایپ نمبر ہیں وہ دے دیں تو آپ کو ہم انشاءاللہ اپنے کسی ایسے گروپ میں ڈالیں گے جس میں ٹیلی فون پہ بھی کلاسز ہوتی ہیں, بس آپ کو گھر میں آڈیوز جو آئیں گی اس کو آپ سن کے تو اس کو مارک کریں گے اور اس کی ڈیٹیلز پھر آپ کو بعد میں دے سکتے ہیں, تو اگر آپ چاہیں تو اپنے فون نمبر اس کے لیے دے دیں. کچھ سیریز ہم لوگ لے کر آئے ہیں, میں ادھر رکھا ہوگا کہیں باکس, تو آپ ان سب کو ایک ایک دے دیجیے. یہ ہمارا صدقہ جاریہ فنڈ ہے, آپ اپنی خوشی سے سیریز اور جو بک مارکس ہیں یہ لے لیجیے, ایک ایک دو دو جو بھی آپ لیں اس کو سن کے آگے دوسروں کو بھی دیں, اور اس کو بھی جن کو دیں انہیں بھی کہیں کہ وہ آگے سے سنیں. آپ چاہیں کہ اس میں آپ کا حصہ ڈلے تاکہ اور جگہ پہ آپ کی بنے تو آپ اس باکس میں اپنی خوشی سے بھی پیسے ڈال سکتے ہیں, لیکن ایز اٹ از اس کی کوئی قیمت نہیں دیں آپ لوگ, بس اس کو اس نیت سے لے کے سن کے آگے دوسروں کو دیتے رہیں. ڈفرینٹ ٹاپک ہیں آپ میں سے ہر دوست ہیں ایک ایک ٹاپک ڈفرینٹ لے لیں تاکہ آپ آگے اس کو پھر دوسروں سے سوئچ کر کے ساری سن سکیں. تو دعا یہ کرتے ہیں کہ اللہ تعالیٰ ہمارے وقت میں برکت دے, ہم اس دنیا میں رہتے ہوئے بہترین طریقے سے اللہ کو راضی کر سکیں. آئیے دعا کرتے ہیں. یا ربی لک الحمد کما ینبغی لجلال وجھک وعظیم سلطانک, ربنا ظلمنا انفسنا و ان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا حی یا قیوم برحمتک نستغیث, اللہم استر عوراتنا و آمر رواتنا, اللہم الہمنی رشدی وعزنی من شر نفسی. یا حی یا قیوم برحمتک نستغیث, اللہم استر عوراتنا و آمر رواتنا, اللہم الہمنی رشدی وعزنی من شر نفسی. رب ارحمہما کما ربیانی صغیرہ. ربنا ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین وجعلنا للمتقین اماما. یا اللہ یا رحمان یا رحیم یا مالک یا قدوس, ہم تجھ سے دعا کرتے ہیں کہ ہماری یا اللہ ان سب باتوں میں سے خیر اور عافیت کے ساتھ ہمیں عمل کی توفیق عطا فرما. سب ساتھیوں کے دلوں کی جائز حاجات اپنی رحمت سے پوری فرما. جو کسی بھی پریشانی میں ان کو اس سے نکال دے, جو بیمار ہے ان کو صحت عافیت دے, جو دنیا سے چلے گئے ان کو بخش دے. ہمارے ماں باپ پہ اپنا رحم فرما, جو زندہ ان کو صحت اور عافیت عطا فرما, جو دنیا سے چلے گئے ان کی بخشش فرما, ہمیں ان کے لیے بہترین صدقہ جاریہ بنا. یا اللہ ہمیں اپنے ماں باپ کے کا سوچ کر بھی نیکیاں کرنے والا بنا تاکہ ہم ان کے لیے بہترین صدقہ جاریہ بنے. اور یا اللہ ہمارے بچوں کی حفاظت فرما, مسلمانوں کی نسلوں کو اسلام پہ رکھنا, ہمیں ان کی بہترین تربیت کے لیے خود اپنی تربیت کرنے کی توفیق عطا فرما. یا اللہ جو بھی کسی بھی پریشانی میں ان کو اس سے نکال دے. پوری دنیا میں امت مسلمہ کے حالات پہ اپنی رحمت فرما, اپنے ملکوں میں رہنے والوں کے دین ایمان جان کی حفاظت فرما, ہمیں ایک دوسرے سے خوشیوں کے ساتھ ملانا. اور یا اللہ ہمیں تو جہاں لے جا اپنی رضا کے لیے رکھ, اور جہاں سے نکال وہاں سے اپنی رضا کے ساتھ نکال. اور یا اللہ دین کے ان کاموں کو آسان فرما دے. وفوض امر الی اللہ. یا اللہ ہم اپنے سارے معاملے آپ کے سپرد کرتے ہیں. یا اللہ ہمیں اس زندگی میں ہی اس کتاب کو سیکھنے کی توفیق عطا فرما, اور ہم اس کا حق ادا کرنے والے بن جائیں. اور جس نے جہاں کبھی دعاؤں کے لیے کہا, یہاں بھی جو سسٹرز کہنا چاہتی ہیں اور کہہ نہیں پائیں, ان کی بھی دعاؤں کو قبول فرما. اور یا اللہ جو ساتھی گھروں سے بھی اس وقت سن رہے ہیں اور جو باہر بعد میں سنیں گے, ان کو بھی ہماری دعاؤں میں شامل فرما. اور یا اللہ کسی نہ کسی ایسی کلاس سے ہمیں جڑنے کی توفیق دے کہ جو ہمارے لیے سکون کا اور خوشی کا سبب بھی ہو, اور ہم اپنی کمیوں کو وہاں سے پورا کر سکیں. ہمارے استادوں پہ اپنی رحمت فرما. اور یا اللہ نبی صلی اللہ علیہ وسلم کی سفارش نصیب فرمانا, آپ کے ہاتھ سے حوض کوثر کا پانی نصیب فرمانا. اور یا اللہ ہمیں اپنے دیدار سے محروم نہ کرنا. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين. امين ثم امين. جزاك الله خير سسٹرز. اللہ تعالی سنی کرے. جی آن لائن سے جو لوگ سن رہے ہیں, انشاءاللہ ابھی روم کلوز ہوگا تو پھر انشاءاللہ تعالی اللہ نے چاہا تو کل جو بھی کوئی درس ہوگا وہ آپ کے لیے آنے رہے گا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.